आगे सबक देखिए भाई। अलअत्फु यानी अलमातूफ बिलहर्फ ताबिउन मक्सूदुन ऐ कुसिद निस्बतुहु इला शैइन औ निस्बतु शैइन इलैहि बिन्निस्बतिल वाकिअति फिल कलाम फकौलुहु बिन्निस्बति मुतअल्लिकुन बिल क़स्दिल मफ़हूमि मिनल मक्सूद मा मतबूही ऐ कमा यकून हुआ मकसूदन भी तिलकन निस्बती यकून मतबू ऐजन मकसूदन बिहा। गुज़श्ता सबक के अंदर सिफत की बहस चल रही थी और साहिब काफिया ने कई कीमती जाब्ते और बातें आपको बतलाई। साहिब काफिया ने आपको बतलाया कि वल मुजमरू लायूसफू वलायूसफू बिही कि जमीर न तो मौसूफ बनती है और न इसके जरिए किसी को मौसूफ किया जाता है, यानी यह जमीर न मौसूफ बनती है और न सिफत बनती है। और वजह यह कि ये जो मारिफा आपने पढ़े हैं उनमें सबसे ज्यादा तारीफ जमीरों में है और फिर जमीरों के अंदर सबसे ज्यादा तारीफ जो है मुतकल्लिम की जमीर में है और उसके बाद दूसरा दर्जा मुखातब की जमीर का है और फिर तीसरा दर्जा गायब की जमीर का है। तो मुतकल्लिम की जमीर जो है वह आरफुल मारिफ है क्योंकि इंसान सबसे ज्यादा अपने आप को जानता है। मारिफा किससे है? मारिफत से है, जिसकी इंसान को पहचान हो और इंसान को सबसे ज्यादा अपनी पहचान होती है, अपने आप को वो पूरी तरह जानता है। तो लिहाजा सबसे ज्यादा तारीफ मुतकल्लिम की जमीर में है और मुखातब उसके सामने होता है जिससे वो बात कर रहा है, तो दूसरा दर्जा मुखातब की जमीर का है। तो मुतकल्लिम और मुखातब की जमीर आरफुल मारिफ हैं, लिहाजा यहां किसी वजाहत की जरूरत नहीं क्योंकि आपने पढ़ा था कि मारिफा के अंदर जो सिफत लाई जाती है वो तौज़ीह के लिए होती है, वजाहत के लिए होती है, यानी गैर के इहतमाल को खत्म करने के लिए। मैंने कहा जा अनी जैदुनिल आलिमो, इस जैद के अंदर आलिम होने का भी इहतमाल था और आलिम न होने का भी, लेकिन जब मैं अल आलिम सिफत ले आया तो इसने गैर आलिम होने के इहतमाल को खत्म कर दिया। मालूम हो कि जैद आलिम है भाई, जैद आलिम है। और जबकि नकिरा के अंदर सिफत जो है वो तख्सीस के लिए आती है, यानी इश्तिराक को कम कर देती है। तो जमीर है मारिफा और मारिफा के अंदर सिफत किस लिए आती है? तौज़ीह के लिए। लेकिन जमीर मुतकल्लिम की और मुखातब की वो तो सबसे ज्यादा तारीफ है उसके अंदर, तो वहां किसी तौज़ीह की जरूरत नहीं, इसलिए जमीर की सिफत नहीं लाई जाती। इस पर आपके जहन में इश्काल आएगा कि गायब की जमीर जो है वो तो आरफुल मारिफ नहीं, लिहाजा उसके तो सिफत आ सकती है। तो उसका भी जवाब दिया था साहिब जामी ने कि गायब की जमीर बाकी दोनों जमीरों पर महमूल है, यानी जैसे मुतकल्लिम और मुखातब की जमीर की सिफत नहीं आ सकती तो इसी तरह गायब की जमीर वो भी जमीर ही है, वो भी इन्हीं की जिन्स से है तो वो भी इन्हीं पर महमूल है, लिहाजा उसकी भी सिफत नहीं आ सकती। फिर इश्काल हुआ कि ये तो तौज़ीह के लिए मालूम हुआ सिफत नहीं आ सकती, यानी सिफत मुअज़्ज़िहा नहीं आ सकती, लेकिन बाज़ औक़ात आपने बताया था कि सिफत मदा या ज़म या ताकीद के लिए आती है तो वो तो आनी चाहिए क्योंकि वो तो वजाहत के लिए नहीं है, वो तो मदा जम या ताकीद के लिए हैं। तो जवाब दिया था कि वो भी सिफत मुअज़्ज़िहा पर महमूल हैं, जैसे इनकी सिफत मुअज़्ज़िहा नहीं आ सकती इसी तरह सिफत मादिहा, सिफत जामा और इसी तरह सिफत मुअक्केदा भी नहीं आ सकती। तरदन लिल बाब, ताकि सारे बाब का एक हुक्म हो जाए, ताकि सारे बाप का हुक्म मुआफिक हो जाए, ये ना हो कि बास सिफतें तो आ सकती हैं और बास सिफतें नहीं आ सकती। और फिर बतलाया था कि जमीर जो है वो सिफत भी नहीं बनती, वजह यह कि जमीर जो है वो जात पर दलालत करती है, जबकि सिफत वो तो ऐसे माना पर दलालत करती है जो इसके मतबू में पाया जाता है। किसमें? मतबू में। जबकि जमीर ऐसे माना पर दलालत नहीं करती, जमीर तो जात पर दलालत करती है, इसलिए यह सिफत भी नहीं बन सकती। तो जमीर के बारे में तो बतला दिया साहिब काफिया ने कि जमीर ना मौसूफ बनती है और ना सिफत बनती है। तो बाकी मारिफा के अंदर कौन सा मारिफा किसकी सिफत बन सकता है और कौन सा मारिफा किसकी सिफत नहीं बन सकता, तो उसके लिए जाब्ता बयान किया था साहिब काफिया ने कि मौसूफ जो है वो अखस होना चाहिए या मुसावी होना चाहिए। तारीफ के अंदर मौसूफ को तारीफ के अंदर ज्यादा मारिफा होना चाहिए सिफत के मुकाबले में या कम अज कम उसके बराबर होना चाहिए। यानी यूं कहो मौसूफ को आला होना चाहिए। वजह यह कि मौसूफ सिफत में से मकसूद जो है मौसूफ होता है, सिफत तो उसकी वजाहत के लिए आती है, लिहाजा मौसूफ को तारीफ में आला होना चाहिए, उसमें तारीफ आला दर्जे की होनी चाहिए, सिफत से कम नहीं होनी चाहिए। और अगर आला नहीं है तो फिर कम अज कम सिफत के बराबर तारीफ होनी चाहिए, उस सिफत से कम दर्जे की तारीफ नहीं होनी चाहिए। चुनांचे ये जो मारिफा आपने पढ़े इनमें सबसे ज्यादा तारीफ जो है वो जमीरों में है, उसके बाद दूसरा दर्जा आलम का है, तीसरा दर्जा इसमें इशारा का है, चौथा दर्जा मुअर्रफ बिल्लाम का है और इसमें मौसूल का है, ये दोनों एक ही दर्जे के हैं। और आपने पढ़ा था जो मारिफा की तरह मुजाफ हो जाए वो भी मारिफा हो जाता है, तो मुजाफ भी उसी दर्जे का होगा जिस दर्जे का मुजाफुनी ले। मसलन गुलाम की इजाफत आप हाज अमीर की तरफ करते हैं गुलामुहू, तो हाज अमीर तो पहले दर्जे की मारिफा है, लिहाजा गुलामुहू ये गुलाम भी किस दर्जे का मारिफा बन गया, पहले दर्जे का। आप इसमें इशारा की तरफ इजाफत करते हैं गुलामु हाजा, और इसमें इशारा तीसरे दर्जे का मारिफा है तो गुलामु हाजा, ये जो गुलाम है ये भी तीसरे दर्जे का मारिफा हुआ। इसी तरह अगर आप अलम की तरफ इजाफत करते हैं गुलामु ज़ैदिन, अलम दूसरे दर्जे का मारिफा है तो गुलामु ज़ैदिन, ये गुलाम भी अब किस दर्जे का हो गया, जो जैद की तरफ मुजाफ है ये भी दूसरे दर्जे का हो गया। या आप मुअर्रब बिल्लाम की तरफ इजाफत करते हैं गुलामुर रजुली, तो अर रजुल ये चौथे दर्जे का है मुअर्रब बिल्लाम, तो इसकी तरफ जो मुजाफ हुआ गुलाम वो भी किस दर्जे का मारिफा हो गया, चौथे दर्जे का हो गया। तफसील समझ में आ गई। तो ज़ाब्ता बयान किया कि मौसूफ को तारीफ के अंदर सिफत से आला होना चाहिए या कम अज कम उससे बराबर होना चाहिए, कम दर्जे का नहीं हो सकता। चुनांचे इसीलिए कहा, फिर आगे फरमाया कि इसीलिए जुल्लाम जो है वो मौसूफ नहीं होगा मगर अपने ही मिसल के साथ, या वो जो मुजाफ हो इसके मिसल की तरफ। जुल्लाम, जुल्लाम का माना है लाम वाला, जैसे जू माल का क्या माना था, माल वाला, तो जुल्लाम लाम वाला यानी जिस पर लामे तारीफ दाखिल हो, यानी मुअर्रफ बिल्लाम मुराद है। तो लम यूसफ जुल्लाम इल्ला बिमिस्लिही, तो साहिब काफिया ने फरमाया कि लम यूसफ जुल्लाम इल्ला बिमिस्लिही औ बिल मुजाफ इला मिस्लिही, कि जुल्लाम जो है उसको मौसूफ नहीं किया जाता मगर उसी के मिसल के साथ, यानी जो उसी का मिसल हो, यानी जुल्लाम हो या इसमें मौसूल हो, क्योंकि ये दोनों उसी दर्जे के हैं। और बिल मुजाफी इला मिसलिही, या वो जो मुजाफ है इसके मिसल की तरफ, यानी वो जो मुजाफ है मुअर्रब बिल्लाम की तरफ या इसमें मौसूल की तरफ, चाहे बराह रास्त वो मुजाफ हो मुअर्रब बिल्लाम की तरफ या वास्ते के जरिए मुजाफ हो मुअर्रब बिल्लाम की तरफ। जैसे मिसाल जिक्र की थी, जा अनिर रजुलु साहिबुल फरसी, आया मेरे पास वो शख्स साहिबुल फरसी जो घोड़े वाला है। साहिबुल फरस का माना है घोड़े वाला, यानी घोड़े का मालिक भाई। और विवासिततिन, या दरमियान में वासिता हो, जैसे जा अनिर रजुलु साहिबुल लिजामिल फरसी, आया मेरे पास वो शख्स जो घोड़े की लगाम वाला है, यानी घोड़े की लगाम का मालिक है भाई। और फिर यह भी बतलाया था कि जो मुजाफ जो है, इमाम सीवे का मजहब यह है कि मुजाफ जो है वो मुजाफिले से तारीफ अखस करता है, तो मुजाफ की तारीफ भी मुजाफिले के दर्जे की होती है, मुजाफ की तारीफ मुजाफिले के बराबर होती है। और जबकि इमाम मुबर्रद का मजहब यह है, वो फरमाते हैं कि मुजाफ की तारीफ मुजाफिले से कम दर्जे की होती है। चुनांचे इसीलिए वो जो मुजाफ हो जमीर की तरफ उसकी सिफत लाना जायज है। जानी गुलामुहुल आकिलो, तो देखो जो मुजाफ हो जाए जमीर की तरफ, अगर वो भी जमीर के दर्जे का हो, तो जमीर तो आरफुल मारिफ है, उसकी तो सिफत आती नहीं, लिहाजा वो जो मुजाफ हो जमीर की तरफ उसकी सिफत भी नहीं आनी चाहिए, लेकिन उसकी सिफत आती है। गुलामुहुल आकिलो, गुलामुहु मुजाफ मुजाफिले मिलकर मौसूफ और अल आकिलो उसकी सिफत। तो मालूम हुआ मुजाफ की तारीफ मुजाफिले से कम दर्जे की होती है। अगर उसी दर्जे की हो तो फिर तो जमीर की तरह हुआ और जमीर की तो सिफत नहीं लाई जाती, लिहाजा इसकी भी सिफत नहीं लानी चाहिए थी भाई। फिर उसके बाद साहिब काफिया पर एक इश्काल होता था, उसका उन्होंने जवाब दिया। इश्काल यह होता था कि आपने जाब्ता बताया कि मौसूफ सिफत से आला होगा या सिफत के बराबर होगा, आपका जाब्ता तकाजा करता है कि इसमें इशारा जो है छह किस्म की सिफात उसकी जायज होनी चाहिए। इसमें इशारा की सिफत, इसमें इशारा भी आनी चाहिए क्योंकि इसमें इशारा के मुसावी हुआ, या वो जो मुजाफ हो इसमें इशारा की तरह वो भी सिफत आनी चाहिए, और नीज उससे कम दर्जे की भी सिफत आ सकती है यानी मुअर्रब बिल्लाम भी और इसमें मौसूल भी, और वो जो मुजाफ है मुअर्रब बिल्लाम की तरफ और वो जो मुजाफ है इसमें मौसूल की तरफ, तो ये छह किस्म की सिफतें आनी चाहिए। तो उसका जवाब दिया था साहिब काफिया ने कि बाबे हाजा के अंदर इल्तिजाम किया गया है कि इसकी सिफत जुल्लाम ही लाई जाएगी। बाबे हाजा यानी इसमें इशारा के अंदर इल्तिजाम किया गया है, यानी इस बात को लाजिम पकड़ा गया है कि इसकी सिफत सिर्फ जुल्लाम आ सकती है। लिल इबहामी, किसकी वजह से? इबहाम की वजह से, क्योंकि इसमें इशारा के अंदर इबहाम होता है, जब इसके अंदर इबहाम है तो लिहाजा इसकी सिफत इसमें इशारा नहीं ला सकते क्योंकि उसके अंदर भी इबहाम होगा, तो सिफत से भी इबहाम दूर ना हो सकेगा मौसूफ का। और नीज वो जो मुजाफ हो इसमें इशारा की तरफ वो भी सिफत नहीं ला सकते क्योंकि उसने तारीफ किससे अखज़ की है, इसमें इशारा से, तो उसके अंदर भी भाम होगा। और नीस मुअर्रब बिल्लाम ला सकते हैं और इसमें मौसूल ला सकते हैं क्योंकि इसमें मौसूल भी मुअर्रब बिल्लाम के दर्जे का है। अलबत्ता वो जो मुजाफ है मुअर्रब बिल्लाम की तरफ और ये इसमें मौसूल की तरफ, वो भी सिफत नहीं ला सकते। यानी छह में से सिर्फ दो किस्म की सिफतें आ सकती हैं इसमें इशारा की, एक मुअर्रब बिल्लाम और एक इसमें मौसूल, और वो जो मुजाफ और मुअर्रब बिल्लाम की तरफ या इसमें मौसूल की तरफ, वो भी सिफत नहीं ला सकते, इसलिए क्योंकि वो जो मुजाफ है उसने तो खुद अपनी तारीफ अखज की है मुअर्रब बिल्लाम या इसमें मौसूल से, तो वो तो मोहताज और फकीर की तरह हुआ जो अपनी तारीफ दूसरे से मांग रहा है, तो लिहाजा अगर उसके जरिए आप इसमें इशारा के इबहाम को दूर करेंगे ये तो गोया ऐसे ही हो गया जैसे जैसे फकीर से मांगा जा रहा है या मुस्तईर से आरियतन कोई चीज तलब की जा रही है। तवज्जो है, कहते हैं चूंकि इसमें इशारा में इबहाम होता है और आगे आने वाला मुअर्रब बिल्लाम या इसमें मौसूल आकर उसके इबहाम को दूर करता है, उसकी जिंस को बयान कर देता है, तो इसीलिए यह मिसाल अच्छी नहीं। मररतु बिहादल अबयज़, मररतु बिहादल अबयज़, क्योंकि अबयज़ का माना सफेद, इससे पता नहीं चलता कि इसकी जिंस क्या है। यहां बिहादल अबयज़ के जरिए अबयज़ की जिंस का पता नहीं चला, तो जब जिंस का पता नहीं चला तो हाजा का इबहाम दूर न हुआ, लिहाजा यह तरकीब ज़ईफ है। अलबत्ता जायज है क्योंकि है तो मुअर्रब बिल्लाम और इसमें इशारा की सिफत मुअर्रब बिल्लाम आ सकती है। जबकि मररतु बिहादल आलिमी, ये सिफत लाना और इस तरह का कलाम करना ये अच्छा है, इसलिए क्योंकि इसके जरिए मुशारुन इले की जिंस का पता चल गया कि वो इंसान है, बल्कि मुजक्कर लेकर आए तो मालूम हुआ इमरा भी नहीं है बल्कि रजुल है। भाई बात समझ में आ गई, अब आइए आज के सबक पर। कहते हैं अल अत्फु यानिल मातूफ बिल हर्फ ताबिउन मक्सूदुन अय कुसिद निस्बतुहु इला शयइन औ निस्बतु शयइन इलैहि बिन निस्बह। भाई पहले मतन मतन देख लीजिए, कहते हैं अल अत्फु ताबिउन मक्सूदुन बिन निस्बति मा मतबूइहि। अल अत्फु ताबिउन, अतफ ऐसा ताबिउ है, मक्सूदुन बिन निस्बति, जो निस्बत से मकसूद होता है, मा मतबू ही साथ अपने मतबू के, साथ अपने। भाई ये तारीफ कर रहे हैं मातूफ बहर्फ की साहिब काफिया, और मातूफ बहर्फ की तारीफ करते हुए फरमाते हैं अल अत्फु ताबिउ मकसूदुन बिन निस्बति, अतफ वो ऐसा ताबिउ है जो निस्बत के जरिए मकसूद होता है, मा मतबू ही साथ अपने मतबू के। आप जानते हैं के तवाबे कुल पांच हैं भाई, सिफत है, बदल है, ताकीद है, अत्फे बयान है और मातूफ बहर्फ है। ये पांच, इन पर वो ही एराब आता है जो इनके माकबल पर आए। और इनका माकबल मतबू कहलाता है, और ये क्या कहलाते हैं, ताबिया कहलाते हैं। तो चुनानचे अब आतफ मातूफ बहर्फ की तारीफ कर रहे हैं साहिब काफिया। याद रखो कि बाकी जो तवाबिया हैं, ये आतफ की तारीफ कर रहे हैं, आतफ के अलावा जो बाकी तवाबिया हैं उनमें या मतबू मकसूद होता है या ताबिया मकसूद होता है, दोनों मकसूद नहीं होते, जबकि मातूफ बहर्फ में दोनों मकसूद होते हैं। मातूफ बहर्फ में दोनों मकसूद होते हैं, जाअनी जैदुन व अमरुन, जाअनी जैदुन व अमरुन, मेरे पास जैद आया और अमर आया। अब इनमें से देखो जैदुन जो पहले आया वो है मातूफुन अलै, इस पर आतफ किया गया है, तो इसको क्या कहते हैं, मातूफुन अलैही, इस पर आतफ किया गया है, और जो हर्फ आतफ के बाद आए उसको कहते हैं मातूफ। ये है मातूफ बहर्फ, ये जो हर्फ आतफ व वगैरह के बाद आए, और ये भी मकसूद है भाई, ये भी इस निस्बत के जरिए मकसूद है। तो यहां सिर्फ जैद की मजीअत बयान करना मकसूद नहीं, बल्कि जैद और अमर दोनों की मजीअत बयान करना मकसूद है, कि आने का फेल जैद ने भी किया है और अमर ने भी किया है, जैद ने भी किया है और अमर ने भी किया है। या दूसरी मिसाल ले लें मफूल की, जरबतु जैदन व अमरन, मैंने पिटाई की जैद की और अमर की, तो यहां अमरन का आतफ है जैद पर, तो जैद हुआ मातूफुन अलै, और ये अमरन ये क्या है, मातूफ व हर्फ, और यहां दोनों मकसूद हैं, जरब तो जैदन व अमरन, यहां सिर्फ जैद की पिटाई बतलाना मकसूद नहीं, ना सिर्फ अमर की पिटाई बतलाना मकसूद है, बल्कि दोनों की पिटाई बतलाना मकसूद है, कि जैद की भी मैंने पिटाई की है और अमर की भी पिटाई की है। जबकि और तवाबिया इस तरह नहीं, वहां या मतबुआ मकसूद होता है या ताबिया मकसूद होता है। मसलन मैं कहता हूं जा अनी जैदुनिल आलिमो, मेरे पास वो जैद आया जो आलिम है। अब देखो इसके अंदर जैद मौसूफ है और अल आलिम उसकी सिफत है, और सिफत भी किस में से, तवाबिया में से। अब मुझे बताइए जैद ये मकसूद है इस कलाम में या अल आलिम मकसूद है। जैद मकसूद है, अल आलिम सिफत तो सिर्फ उसकी वजाहत कर रही है कि वो जैद आया है जो आलिम है। तो सिफत मारिफा में किस लिए आती है, तौजीह के लिए। तो लिहाजा मौसूफ सिफत में मकसूद क्या, मकसूद कौन होता है, मौसूफ मकसूद होता है, सिफत मकसूद नहीं होती। दूसरे ताबे पर आ जाएं, मुअक्कद और ताकीद, जा अनिल कौम कुल्लुहुम, अल कौम मुअक्कद है और कुल्लुहुम ये उसकी ताकीद है। जा अनिल कौम वो लोग मेरे पास आए, कुल्लुहुम सारे के सारे, वो लोग मेरे पास आए सारे के सारे। तो यहां आप देखो अलकौम मुअक्कद है और कुल्लुहुम ये मुजाफ मुजाफिले मिलकर इसकी ताकीद है। तो मुझे बताइए इस कलाम के अंदर मुअक्कद यानी अलकौम मकसूद है या कुल्लुहुम मकसूद है। अलकौम मकसूद है, कुल्लुहुम तो सिर्फ शुमूल का फायदा दे रहा है कि अलकौम से कौम के सारे अफराद मुराद हैं, ऐसा नहीं कि सिर्फ अक्सर मुराद हों। बात समझ में आ गई। तो देखो मौसूफ सिफत में मौसूफ मकसूद है यानी मतबू, मुअक्कद ताकीद में भी मतबू मकसूद है। अगले ताबिया में आ जाएं, अथवे बयान, मसलन जा अनी अबू हफ्स इन उमर, अबू हफ्स याद रखो ये कुनियत है हजरत उमर रजी अल्लाह ताला अन्हु की, और नाम उमर है और ज्यादा मशहूर आपका नाम था, तो अबू हफ्स कह लें तो भी वही जात, उमर कह लें तो भी वही जात मुराद होती है। तो याद रखो जा अनी अबू हफ्स इन उमर, अबू हफ्स ये है मातूफुन अलै और उमर ये है अथवे बयान। ये क्या है, अथवे बयान, अथवे बयान वो है जो अपने मतबू को बयान करता है। हजरत उमर रजी अल्लाह तआला अन्हु की कुनियत ज्यादा मशहूर नहीं, तो जब अबू हफ्स कहा जाए तो पता नहीं चलता कि कौन मुराद हैं, और जब साथ उमर को मिला दिया जाए, अब उमर ने वजाहत कर दी, बयान कर दिया कि अबू हफ्स से कौन मुराद हैं, हजरत उमर रजी अल्लाह ताला अन्हु। तो ये अबू हफ्स जो पहले आया ये है मतबू, और ये जो उमर बाद में आया ये है ताबिया, और इसको अथवे बयान कहते हैं। ये उमर क्या है, अथवे बयान, और अबू हफ्स इसको मातूफुन आले कहेंगे। इसमें भी आतफ है, जैसे हर्फ आतफ के जरिए आतफ होता है तो पहले वाले को क्या कहते हैं मातूफुन आले और दूसरे को क्या कहते हैं मातूफ। तो यहां पर भी यह सानी जो है यह मातूफ है, यानी यह उसको बयान कर रहा है। बात समझ में आ गई? तो याद रखो ये जो मातूफुन आले और आतफे बयान होते हैं इनमें मातूफुन आले यानी जो पहले आए जो मतबूआ है वो मकसूद होता है और आतफे बयान आगे आकर उसकी वजाहत कर देता है कि अबू हफ्स से कौन मुराद हैं उमर, तो असल मकसूद अबू हफ्स है, उमर ने आकर उसी की वजाहत कर दी। बात समझ में आ गई? तो यहां भी मतबूआ मकसूद है, कौन मौसूफ सिफत में भी कौन मकसूद मौसूफ यानी मतबूअ, मुअक्कद ताकीद में कौन मकसूद मुअक्कद यानी मतबूअ, और इसी तरह आतफे बयान के अंदर भी कौन मकसूद मतबूअ यानी मातूफुन अलैह मकसूद होता है। जबकि बदल जो है याद रखो उसके अंदर ताबिअ मकसूद होता है। जा अनी जैदुन अखू का यहां याद रखो ये जैदुन ये है मुबदल मिनहू और अखू का आपका भाई ये है बदल भाई। मसलन मुखातब जो है उसका एक भाई है और उसका नाम जैद है, तो मैं उससे कहता हूं जा अनी जैदुन अखू का, मेरे पास जैद यानी आपका भाई आया था। याद रखो ये जैद ये है मुबदल मिनहू और ये है मतबूअ और ये अखू का ये है ताबिअ और ये है बदल भाई। और मुबदल मिनहू और बदल में से याद रखो बदल मकसूद होता है, कौन मकसूद होता है बदल मकसूद होता है। और उससे पहले ये जो मुबदल मिनहू को जिक्र किया गया ये बतौर तमहीद के जिक्र किया गया है, किस लिए जा अनी जैदुन अखू का, जैदुन मुबदल मिनहू है और अखू का बदल है और दोनों में मकसूद कौन है अखू का यानी बदल मकसूद है और जैदुन को बतौर तमहीद के जिक्र किया गया है। जैसे आप किसी अपने साथी के पास जाते हैं और आपको उससे कोई काम है तो जाते ही फौरन काम नहीं कहते बल्कि शुरू में चंद और बातें करते हैं, आपका क्या हाल है वगैरह, चंद इधर उधर की बातें की और उसके बाद आप अपने काम को जिक्र करते हैं। तो ये जो शुरू में आपने कुछ बातें की ये है तमहीद, यानी आप अपनी बात के लिए तैयारी कर रहे हैं, अपनी बात जिक्र करने की तैयारी कर रहे हैं, तमहीद बांध रहे हैं। तो यहां पर भी ये जो मुबदल मिनहू होता है ये बतौर तमहीद के होता है आगे बदल के जिक्र के लिए। तो मालूम हुआ मुबदल मिनहू और बदल में से मकसूद क्या है, बदल मकसूद है यानी ताबिअ। तो बाकी जो तवाबिअ थे यानी सिफत ताकीद और आतफे बयान, इनके अंदर मतबूअ मकसूद होता है और बदल के अंदर ताबिअ मकसूद होता है। जबकि मातूफ व हर्फ में दोनों मकसूद होते हैं। जा अनी जैदुन व अमरुन, जैद भी मकसूद है और अमर भी मकसूद है। बात समझ में आ गई? चुनांचे साहिब काफिया फरमाते हैं अल अतु ताबिउम मकसूदुन बिन निस्बति, आतफ ऐसा ताबिअ है जो निस्बत के जरिए मकसूद होता है। तवज्जो से इधर देखिए, अब आपने मुझे बतलाना है आतफ ऐसा ताबिअ है जो निस्बत के जरिए मकसूद होता है। कौन कौन निकल गए, कौन से तवाबिअ निकल गए और कौन से बाकी रह गए? ऐसा ताबिअ है जो मकसूद होता है, इधर देखिए सिफत मकसूद है नहीं, ताकीद मकसूद है नहीं, इसी तरह आतफे बयान मकसूद है नहीं, ये तीनों निकल गए, ये तीनों, क्योंकि कहा ऐसा ताबिअ है कि वो ताबिअ मकसूद होता है लेकिन बदल अभी भी तारीफ के अंदर दाखिल है क्योंकि वो ताबिअ है और वो मकसूद होता है। तो फिर आगे कहा मा मतबूअ ही, साथ अपने मतबूअ के, मालूम मतबूअ भी मकसूद है तो बदल भी निकल गया क्योंकि बदल के अंदर ताबिअ तो मकसूद है लेकिन मतबूअ मकसूद नहीं, तो तारीफ जामिया मान्या हो गई। तो कहते हैं अल अतु ताबिउ मकसूदुन बिन निस्बति मा मतबूअ ही, के आतफ ऐसा ताबिअ है जो निस्बत के जरिए मकसूद होता है मा मतबूअ ही, साथ अपने मतबूअ के, यानी दोनों मकसूद होते हैं ताबिअ भी और मतबूअ भी। आगे भी देख लीजिए मतन थोड़ा सा, कहते हैं वयतवस्सतु बैनहु व बैन मतबूअ ही अहदुल हुरूफिल अशरति व सयाती, यह तवस्सतु बैनहु व बैन मतबूही, और बीच में आता है ताबिअ और मतबू के दरमियान अहदुल हुरूफ अल अशरती, दस हुरूफ अशरा में से कोई एक। आपने पढ़ा है हुरूफ आतफ कितने हैं, दस हैं भाई। वाव है, फा है, सुम्मा है, हत्ता है, ला है, बल है, लाकिन है, अम है, इम्मा है और औ है। तो ये दस हुरूफ अतफ हैं भाई। तो इनमें से किसी एक का दरमियान में आना जरूरी है, इसीलिए इसको मातूफ ब हर्फ कहते हैं कि यहां अतफ किसके जरिए है, हर्फ के जरिए है। तो ताबे और मतबू के दरमियान हर्फ का आना शर्त है, जरूरी है। तो कहते हैं यह तवस्सतु बैनहू व बैन मतबूही, बीच में आएगा उस ताबे के और उसके मतबू के अहदुल हुरूफ अल अशरती, दस हुरूफ में से कोई एक। वसयाती, और अनकरीब ये हुरूफ अशरा आ जाएंगे भाई, इनका जिक्र इनकी तफसील आ जाएगी भाई। मिसलु काम ज़ैदुन व अमरुन, अब ये मिसाल जिक्र कर दी, जैसे कि काम ज़ैदुन व अमरुन, तो ये अमरुन का आतफ किस पर है, ज़ैद पर, और ये कामा की निस्बत ज़ैद की तरफ है, और अमर का आतफ ज़ैद पर हुआ तो अमर की तरफ भी निस्बत हो गई कामा की। तो देखो यहां पर काम ज़ैदुन व अमरुन, ज़ैद और अमर खड़े हुए, तो यहां दोनों मकसूद हैं, ज़ैद का खड़ा होना भी मकसूद है और अमर का खड़ा होना भी मकसूद है, और दरमियान में हर्फ अतफ भी आ गया भाई जी। अब आइए इस सारे को शरा के साथ देखें। कहते हैं अल अत्फु यानिल मातूफ बिल हर्फी, आतफ के बाद साहिब जामी फरमा रहे हैं या अनिल मातूफ बिल हर्फी, कि आतफ के जरिए, आना यानी का क्या माना है, इरादा करना, यानी इसके अंदर जमीर फाइल यानी साहिब काफिया की तरफ राजे है कि अतफ यानी इसके जरिए साहिब काफिया ने इरादा किया अल मातूफ बिल हर्फी, मातूफ बिल हर्फ का, मातूफ बिल हर्फ का। एक तो यह बतलाना चाहते हैं कि अतफ मस्दर बमाने इसमें मफूल के है, आपने पढ़ा है कभी मस्दर इसमें फाइल के माना में होता है और कभी इसमें मफूल के माना में, तो ये अत्फ बमाने मातूफ के है भाई, और अत्फ से मुराद जो है मातूफ बिल हर्फ है, मातूफ बिल हर्फ। वजह यह कि अत्फ दो हैं इल्म नहु के अंदर, दो हैं, एक अत्फ मुतलक जिसमें कोई कैद नहीं, और एक है अत्फ बयान, उसके साथ देखो बयान की कैद है। तो दोनों अत्फ हैं, दोनों क्या हैं, दोनों आतफ हैं, लेकिन एक के साथ बयान की कैद मौजूद है, और इल्म नहु के अंदर जब मुतलकन आतफ कहा जाए तो इससे मातूफ बिल हर्फ मुराद होता है, इसके जरिए वो आतफ बयान मुराद नहीं होता। तो यहां भी अलत मुतलक आया, साथ बयान की कैद नहीं है, और इल्म नहु में आतफ का लफ्ज मुफरद है तो क्या मुराद होता है, मातूफ बिल हर्फ, वही बयान कर रहे हैं। तो कहते हैं अल अत्फु यानिल मातूफ बिल हर्फी, यानी कि वो जो मातूफ होता है हर्फ के जरिए, ताबिउन मकसूदुन, वो ऐसा ताबिउ है मकसूदुन जो मकसूद होता है, ऐ कुसीदा निस्बतुहु इला शैइन, यानी उसकी निस्बत का इरादा किया जाता है, इला शैइन किसी चीज की तरफ, औ निस्बतु शैइन इलैही, या किसी चीज की निस्बत का इरादा किया जाता है इस ताबिउ की तरफ, बिन निस्बती उस निस्बत के जरिए, अलवाकियाति फिल कलाम, वो निस्बत जो कलाम में वाक होती है, कलाम में मौजूद होती है जी। ये मुश्किल मकाम है भाई, तवज्जो से समझिए, साहिब जामी आपको गहराई में लेकर जाएंगे भाई। साहिब काफिया ने क्या तारीफ की कि आतफ ऐसा ताबिया है जो निस्बत के जरिए मकसूद होता है, मकसूद उन बिन निस्बती, सिर्फ मतन देखो, अल अत्फु ताबिउन मकसूद उन बिन निस्बती, क्या अतफ ऐसा ताबिअ है जो निस्बत के जरिए मकसूद होता है। साहिब जामी आपको बतलाएंगे कि निस्बत के जरिए वो ताबिअ नहीं मकसूद होता, बल्कि उस ताबिअ की निस्बत मकसूद होती है। तवज्जो है, वो जो निस्बत है कलाम के अंदर, उस निस्बत के जरिए वो ताबिअ नहीं मकसूद होता, बल्कि उस ताबिअ की निस्बत मकसूद होती है, ताबिअ की निस्बत मकसूद होती है भाई। देखिए मसलन आप कहते हैं जाअनी ज़ैदुन व अमरुन, जाअनी ज़ैदुन व अमरुन, जाअनी कलाम के अंदर फेल आ गया और फेल आए तो वहां क्या आ जाती है, निस्बत आ जाती है फाइल की वगैरह और मफूल वगैरह की तरफ। याद रखो ये निस्बत का लफ्ज आया ये आम है, यानी चाहे वो फाइल की तरफ जो निस्बत हो या जो मफूल की तरफ निस्बत हो या जो मुजाफ की निस्बत होती है मुजाफिले की तरफ, यानी जो भी वो जो ताल्लुक आता है दो लफ्जों के दरमियान, चाहे वो इसनाद की सूरत में ताल्लुक आए, इसनाद फाइल या नाई फाइल की तरफ होता है, और मफूल वगैरह के और बाकी चीजों के साथ फेल का ताल्लुक कहलाता है। जरब तू जैदन तो क्या कहेंगे, जरब तू में जराबा का इसनाद है ता जमीर की तरफ, इसनाद है, और जरब तू जैदन ये तो मफूल है जैदन, तो ये नहीं कहेंगे जरब तू का इसनाद है मफूल की तरफ, बल्कि कहेंगे जरब तू का ताल्लुक है, जरब तू का ताल्लुक है। तो मफूल के लिए ताल्लुक का लफ्ज़ मफूल वगैरह और चीजें हैं, हाल है, जो जो चीजें आएंगी वो सारी जिनको फेल जिनमें फेल अमल करता है उनके लिए ताल्लुक का लफ्ज़ भी बोलते हैं कि फेल का उनके साथ ताल्लुक होता है, और फाइल और नाई फाइल के लिए इसनाद का लफ्ज़ बोलते हैं। लेकिन यहां जो निस्बत का लफ्ज़ आया ये आम है, ये इसनाद को भी शामिल है और ये उस दूसरे ताल्लुक को भी शामिल है, और इसी तरह मुजाफ की इजाफत होती है मुजाफिले की तरफ, तो मुजाफ और मुजाफिले के दरमियान भी निस्बत होती है। गुलाम ज़ैदिन, गुलाम पहले आम था, अब मैंने जैद की तरफ निस्बत कर दी, मालूम हुआ इस गुलाम ज़ैदिन से हर गुलाम अब नहीं मुराद बल्कि जैद का गुलाम मुराद है। तो देखो गुलाम की निस्बत हो गई किसकी तरफ, जैद यानी मुजाफिले की तरफ, तो मुजाफ की निस्बत होती है मुजाफिले की तरफ। तो यहां जो निस्बत का लफ्ज आया ये आम है, जो भी निस्बत हो उन सबको ये शामिल है भाई। तो याद रखो ये निस्बत के जरिए ये जो निस्बत है, देखिए फिर इबारत पे नजर रखिए, अलअत्फ ताबिउ मकसूदुन मिन निस्बती, अतफ ऐसा ताबिया है मकसूदुन की जो मकसूद होता है बिन निस्बती, किसके जरिए, निस्बत के जरिए भाई, निस्बत के जरिए ताबिया मकसूद नहीं हो सकता, क्योंकि निस्बत तो दो चीजों के दरमियान रबत और जोड़ का नाम है। जा अनी जैदुन ये जा की निस्बत हो रही है जैद की तरफ, तो इन दोनों के दरमियान जो जोड़ है जो एक मानवी इत्तेसाल है उसको निस्बत कहते हैं, निस्बत लफ्ज का नाम नहीं, वो मानवी जोड़ का नाम है, और ताबिया वो तो लफ्ज का नाम है, सिफत वो भी लफ्ज होती है, बदल वो भी लफ्ज होता है, ताकीद वो भी लफ्ज होता है, अथवे बयान भी लफ्ज होता है, और मातूफ भी क्या होता है, लफ्ज। तो निस्बत के जरिए लफ्ज मुराद नहीं हो सकता। जैसे देखो मैं इंसान बोलूं तो इंसान के जरिए मैं जैद का भी इरादा कर सकता हूं क्योंकि जैद भी इंसान है, इंसान के जरिए मैं बकर का इरादा भी कर सकता हूं क्योंकि बकर भी क्या है, इंसान, लेकिन इंसान के जरिए मैं गाय या बैल का इरादा नहीं कर सकता। इसी तरह इंसान के जरिए मैं बकरी का इरादा नहीं कर सकता क्योंकि वो इंसान ही नहीं है। तो लफ्ज बोलकर उसी चीज का इरादा हो सकता है जो उस लफ्ज का मिसदाक भी हो सके भाई, जिस पर वो लफ्ज सादिक भी आए, तवज्जो है। तो यहां पर क्या आया, ताबिउ मकसूद उन बिन निस्बती, ऐसा ताबिउ है जो निस्बत के जरिए मकसूद है, किसके जरिए, मसलन मैं कहता हूं जा अनी इंसान उन, मेरे पास एक इंसान आया और इरादा मैंने किसका किया, जैद का, मसलन किसका, और मैं जैद का इरादा कर सकता हूं या नहीं इंसान का लफ्ज बोलकर, क्योंकि जैद भी इंसान के अफराद में से एक है। तो यहां आप कहेंगे कि इस इंसान से मकसूद कौन है, जैद, तवज्जो से सुनो भाई, जा अनिल इंसान, मेरे पास एक इंसान आया और मेरा इरादा किसका है, जा अनिल इंसान, मेरे पास इंसान आया, अल इंसान खास इंसान, और इरादा किसका किया मैंने, जैद, तो जैद भी इंसान के अफराद में से है, मैं उसका इरादा कर सकता हूं, या यूं कहें इस अल इंसान के जरिए मकसूद जैद है, लफ्ज तो अल इंसान जिक्र लेकिन मकसूद क्या है, जैद है। तो यहां पर भी आया ताबिउ मकसूद उन बिन निस्बती, ऐसा ताबिउ है जो मकसूद होता है उस निस्बत के जरिए जो कलाम में है, वो निस्बत जो, और निस्बत किस चीज का नाम है, रबत जोड़ और इत्तेसाल का नाम है, ये एक मानवी चीज है, दो लफ्जों में जो जोड़ और रबत आता है उसको क्या कहते हैं, निस्बत, और वो एक मानवी चीज है। तो निस्बत बोलकर, निस्बत बोलकर आप लफ्ज का इरादा नहीं कर सकते भाई, निस्बत से निस्बत ही का इरादा हो सकता है, निस्बत के जरिए। तो कलाम के अंदर जो मसलन मैंने कहा देखो जा अनी जैदुन व आमरुन, जा अनी जैदुन व आमरुन, तो जा फेल आया और इसकी निस्बत हो रही है किसकी तरफ, जैद की तरफ, तवज्जो है, जा की निस्बत किसकी तरफ, जैद। तो जा और जैद के दरमियान एक जोड़ आ गया, एक रबत आ गया, एक इत्तेसाल आ गया, इसका नाम है निस्बत। ये जो दो लफ्जों में है जा और जैद के अंदर, इस निस्बत के जरिए मैं आगे आने वाला लफ्ज आमर उसका इरादा कर सकता हूं। आमर क्या निस्बत का नाम है या आमर जात का नाम है? अमर तो जात का नाम है और निस्बत तो इत्तेसाल और जोड़ और रबत का नाम है, वो तो एक मानवी चीज है, इसका तो कोई अलग वजूद नहीं। तो निस्बत बोलकर मैं ताबिया का इरादा यानी अमर का इरादा नहीं कर सकता। बात समझ में आ गई? तो निस्बत बोलकर निस्बत ही का इरादा मैं कर सकता हूं, इंसान बोलकर इंसान ही का मैं इरादा कर सकता हूं, गाय या बकरी का इरादा नहीं कर सकता। तो इन्होंने क्या कहा कि अतफ ऐसा ताबिया है जो मकसूद होता है किसके जरिए, निस्बत के जरिए, और निस्बत के जरिए तो ताबिया मकसूद नहीं हो सकता क्योंकि निस्बत एक मानवी चीज है और ताबिया वो तो जात का नाम है या लफ्ज का नाम है। बात समझ में आ रही है? तो मालूम हुआ ताबिया नहीं मुराद, ताबिया की निस्बत मुराद है। कलाम के अंदर जो निस्बत आई है उसके जरिए कौन सी निस्बत मकसूद है? ताबिया की निस्बत। तवज्जो है, फिर सुनो, जा अनी जैदुन व अमरुन, जा अनी जैदुन व अमरुन। तो देखो ये अमरुन का आतफ किस पर है? जैद पर, और जैद की तरफ जा का इस्नाद हो रहा है, तो गोया अमर की तरफ भी क्या हो रहा है? जा का इस्नाद किसके वास्ते से? जैद के वास्ते से, क्योंकि इसका आतफ जैद पर है और मातूफ का वही हुक्म होता है जो मातूफुन आलय का, और मातूफुन आलय तो है फाइल, जा जी जैदुन, ये जैद तो है फाइल, तो आगे अमरुन भी किस दर्जे में है? फाइल है। तवज्जो है? तो कलाम के अंदर कौन सी निस्बत है? ये जो जा की निस्बत जैद की तरफ हो रही है, तो कलाम के अंदर ये जो मजीअत की निस्बत वाके हो रही है, इस निस्बत के जरिए वो जो अमर की निस्बत है वो भी मकसूद है। अमर की तरफ भी जा की निस्बत हो रही है किसके वास्ते से? जैद के वास्ते से, क्योंकि इसका आतफ है जैद पर, क्योंकि इसका आतफ है। फिर सुनो, जा अनी जैदुन व अमरुन, जा के इस्नाद किसकी तरफ? जैद की तरफ। तो जा और जैद के दरमियान क्या आई? निस्बत आई। इस निस्बत के जरिए अमर का इरादा सही नहीं, क्योंकि अमर जात का नाम है और निस्बत तो एक माना का नाम है। हां, अमर की तरफ जो निस्बत है, इस निस्बत के जरिए वो निस्बत भी मकसूद है। इस निस्बत के जरिए कलाम के अंदर जो निस्बत वाके है उसके जरिए ये निस्बत भी मकसूद है। तो क्या बात हुई? फिर मतन देखिए, अलातफ ताबिउन, आतफ ऐसा ताबिया है, मकसूद उन बिन निस्बती, कि वो मकसूद होता है निस्बत के जरिए। वो निस्बत अलवाकयाती फिल कलामी, जो किसमें वाके है? कलाम में। तो वो निस्बत जो कलाम में वाके है उसके जरिए वो ताबिया मकसूद होता है। मुझे बताइए, निस्बत के जरिए ताबे मकसूद हो सकता है? नहीं हो सकता। तो फिर क्या मकसूद है? ताबिया की निस्बत मकसूद है। वो जो निस्बत कलाम में वाके है उसके जरिए वो निस्बत मकसूद है जो किसकी तरफ है? ताबिया की तरफ है, वो भी मकसूद है, और जो मतबू की तरफ निस्बत है वो भी मकसूद है। बात समझ में आ गई? अब बताइए मुझे कि आतफ ऐसा ताबिया है कि वो मकसूद है उस निस्बत के जरिए जो किसमें वाके? कलाम में वाके है। तो कलाम में जो निस्बत वाके है, क्या उसके जरिए ताबे खुद मकसूद है या ताबे की निस्बत मकसूद है? ताबे की निस्बत मकसूद है। बात समझ में आ गई? अच्छा, अब याद रखो, ये जो ताबे की निस्बत है ना, ये दो तरह हो सकती है। कभी इस ताबे की तरफ किसी चीज की निस्बत होगी, कभी ताबे की निस्बत किसी चीज की तरफ होगी। मसलन देखो, जा अनी जैदुन व अमरुन, मेरे पास जैद और अमर आए, जा की निस्बत किसकी तरफ है? जैद की तरफ। और नीस, जा की निस्बत किसकी तरफ है? अमर की तरफ भी है, किसके वास्ते से? जैद के वास्ते से, क्योंकि जैद फाइल है तो अमर भी फाइल। तो देखो, जा की निस्बत है ताबिया की तरफ, किसकी तरफ? मैंने बताया ना, फिर देखिए, आतफ जो है ऐसा ताबिया है कि कलाम के अंदर जो निस्बत आए उस निस्बत के जरिए ताबे मकसूद होता है या ताबे की निस्बत मकसूद होती है? ताबे की निस्बत मकसूद होती है। और ताबे की निस्बत दो तरह हो सकती है, कि ताबे की तरफ किसी चीज की निस्बत हो रही होगी या ताबे की निस्बत हो रही होगी किसी दूसरी चीज की तरफ। दोनों ताबे की निस्बतें हैं। जैसे देखो, मैंने मिसाल जिक्र की, जा अनी सैदुन व अमरुन। यहां मुझे बताइए, ये जा की निस्बत जैसे जैद की तरफ हो रही है, इसी तरह अमर की तरफ भी? तो अमर ये है आतफ भाई, और इसकी निस्बत भी मकसूद है, इस अमर की। और कौन सी निस्बत है? इसकी तरफ है किसी की निस्बत या इसकी निस्बत है किसी की तरफ? निस्बत निस्बत फेल या शिबे फेल वगैरह की निस्बत होगी ना
जी।
फेल या यहां मजीअत जिक्र है या नहीं
जी।
तो वो मजीअत की निस्बत हो रही है किसकी? मजीअत की निस्बत हो रही है। तो यहां देखो, वह अमरुन, ये अमर जो है ये आतफ है और इसकी निस्बत मकसूद है। इसकी और इसकी निस्बत किस किस्म की है? यहां पर इसकी तरफ है किसी की निस्बत या इसकी निस्बत हो रही है किसी की तरफ?
इसकी
तरफ ही निस्बत हो रही है मजीअत की, इसकी तरफ निस्बत हो रही है मजीअत की। दूसरी मिसाल देखो, इधर देखिए, जैदुन कायमुन व जारिबुन, जैदुन कायमुन व जारिबुन। तरकीब क्या है? जैदुन मुबतदा है, कायमुन, हाँ मुख्तसर तरकीब कर रहे हैं, इसके अंदर जमीरें, हर एक कायमुन और जारिबुन में जमीरें निकालेंगे फाइबर, लेकिन कायमुन क्या है? मातूफुन आले, वह हरफे आतफ, और जारिबुन ये क्या है? मातूफ। जैदुन कायमुन व जारिबुन, तो ये कायमुन ये खबर है, और कायमुन का इस्नाद होता है किसकी, खबर का इस्नाद होता है किसकी तरफ? मुबतदा की तरफ। तो ये कायमुन का इस्नाद है मुबतदा जैद की तरफ। इसी तरह जारिबुन का आतफ खबर पर है, लिहाजा उसका भी इस्नाद है किसकी तरफ? मुबतदा की तरफ। बात समझ में आ गई? तो लिहाजा अब यहां पर देखो, ये वजारिबुन पे नजर रखो, जैदुन काइमुन वजारिबुन, ये जारिबुन ये है ताबिया, यह मातूफ, ये जारिबुन, तवज्जो है, जुमला क्या है? जैदुन काइमुन वजारिबुन, तो ये जारिबुन क्या है? मातूफ ब हर्फ है। ये ऐसा ताबिया है कि मकसूद है निस्बत के जरिए, ये जारिबुन मकसूद है निस्बत के जरिए या इसकी निस्बत मकसूद है? इसकी निस्बत मकसूद है। अभी तो बताया ताबे मकसूद नहीं हो सकता, उसकी निस्बत। तो यहां फिर देखो, जैदुन कायमुन व जारिबुन, ये जारिबुन क्या है? ये है आतफ, ये है मातूफ, ये है मातूफ, और ये हर्फ आतफ वाओ के बाद आ रहा है, और मातूफ की क्या तारीफ की? वो ऐसा ताबे है जो निस्बत के जरिए मकसूद होता है। तो ये जारिबुन ऐसा ताबे है जो निस्बत के जरिए मकसूद है। निस्बत के जरिए ये जारिबुन मकसूद है या इसकी निस्बत मकसूद है? इसकी निस्बत मकसूद है। और इसकी निस्बत इसकी तरफ किसी चीज की निस्बत हो रही है या इस जारिबुन की निस्बत जैदुन की तरफ हो रही है? जारिबुन की निस्बत किसकी तरफ हो रही है? जैद की तरफ हो रही है। तो देखो, पिछले जुमले में था जाअनी जैदुन व अमरुन, अमरुन की तरफ मजीअत की निस्बत हो रही थी, यानी मातूफ की तरफ निस्बत हो रही थी, और यहां पर जैदुन कायमुन व जारिबुन, यहां पर जो ताबिया है उसकी निस्बत हो रही है किसी चीज की तरफ। तो मातूफ दोनों तरह का हो सकता है, हो सकता है उसकी तरफ किसी चीज की निस्बत हो रही हो या हो सकता है इस मातूफ की निस्बत किसी चीज की तरफ हो रही हो। बहरहाल जो भी होगी वो इसकी निस्बत कहलाएगी। वो क्या कहलाएगी? इसकी निस्बत। तो मालूम हुआ मातूफ की निस्बत दो तरह हो सकती है, या तो इसकी तरफ किसी की निस्बत होगी या इसकी निस्बत किसी की तरफ होगी। अब फिर इधर देखिए, फिर देखिए, आतफ ऐसा ताबिया है कि जो मकसूद होता है उस निस्बत के जरिए जो कलाम में वाक़े है। मुझे बताइए, वो निस्बत जो कलाम में वाक़े है उसके जरिए ताबे मकसूद है या ताबे की निस्बत मकसूद है? ताबे की निस्बत मकसूद है। और ताबे की निस्बत दो तरह की हो सकती है, कि ताबे की तरफ हो रही हो कोई निस्बत या ताबे की निस्बत हो रही हो किसी चीज की तरफ। जानी जैदुन व अमरुन, ताबे कौन? अमर, और अमर की तरफ मजीअत की निस्बत हो रही है। और जैदुन कायमुन व जारिबुन, इसके अंदर वजारिबुन यह है ताबिया, और इसकी तरफ किसी चीज की निस्बत हो रही है या इस जारिबुन की निस्बत हो रही है मुब्तदा की तरफ? हाँ, तो देखो तो ताबिया की निस्बतें दो तरह हो सकती हैं कि हो सकता है इसकी तरफ किसकी निस्बत हो या इसकी निस्बत किसी की तरफ हो रही हो। बात समझ में आ गई जी। देखिए भाई अब किताब पर कहते हैं अल अतु यानी मातूफ बिल हर्फ ताबिउन मकसूदुन। अतफ यानी जो मातूफ बिल हर्फ है वो ऐसा ताबिया है मकसूदुन कि वो मकसूद होता है। भाई ताबे मकसूद होता है या ताबे की निस्बत मकसूद होती है? निस्बत। लेकिन मकसूदुन के अंदर तो हुआ जमीर नायबुल फाइल है और हुआ जमीर लौट रही है पीछे ताबे को। ताबे मौसूफ है और मकसूदुन उसकी सिफत। तवज्जो है अल अत्फु ताबिउन मकसूदुन। ताबिउन मौसूफ है और मकसूदुन उसकी सिफत है। और सिफत को किससे जोड़ते हैं? सिफत को मौसूफ से जोड़ते हैं कि अतफ ताबिउन मकसूदुन। अतफ ऐसा ताबिअ है मकसूदुन जो मकसूद होता है। और मैंने बताया ताबिअ नहीं मकसूद होता उसकी निस्बत मकसूद होती है। तो ताबिउन के अंदर हुआ जमीर और वो किसको राजे? ताबिअ को मौसूफ को राजे। तो इससे तो क्या माना बन रहा है कि ताबिअ मकसूद होता है। तवज्जो से सुनो तो मकसूदुन इसमें मफूल का सीगा है और इसमें मफूल के लिए क्या चाहिए? नायबुल फाइल चाहिए। तो इसके अंदर हुआ जमीर नायबुल फाइल है और वो जमीर किसको लौट रही है? ताबिअ को मौसूफ की तरफ लौट रही है। तो ये जो जमीर मुस्नद इलैह है मकसूदुन के अंदर हुआ जमीर मुस्नद इलैह है नायबुल फाइल है और मकसूद हुआ हुआ जमीर किसको लौट रही है? ताबिअ को। तो मकसूद वो ताबिअ है या ताबिअ की निस्बत है? ताबे की निस्बत है। तो इस हुआ जमीर से पहले मुजाह महजूफ निकालना पड़ेगा कि वो मकसूद नहीं है बल्कि उसके निस्बत हो मकसूद। तो निस्बत का लफ्ज मुजाह निकालना पड़ेगा। बात समझ में आ गई। तो चुनांचे यही साहिब जामी बयान कर रहे हैं आगे आई कुसीदा निस्बत हो यानी उसकी निस्बत का कसद किया गया होगा इलाश इन किसी चीज की तरफ उस ताबिया की निस्बत का इरादा किया गया होगा किसी चीज की तरफ और निस्बत उशय इन इलेही ही या इरादा किया गया होगा किसी चीज की निस्बत का इलेही ही इस ताबिया की तरफ
जी।
माना समझ में आ गया
जी।
ताबिया की निस्बत मकसूद होगी लेकिन वो ताबिया की निस्बत हो सकता है इसकी निस्बत किसी की तरफ हो और हो सकता है इसकी तरफ किसी चीज की निस्बत हो। दोनों इसमें आ गई। बात समझ में आ गई। तो मकसूद उनके आगे आयकुसीदा निस्बत हु निकाला। साहिब जामी ने बतलाना यह चाहते हैं कि मकसूदुन मकसूदुन के अंदर हुआ जमीर नायबुल फाइल है और उससे पता यूं चल रहा है गोया ताबिया मकसूद होता है लेकिन ताबिया तो मकसूद नहीं उसकी निस्बत मकसूद है। तो लिहाजा उस हुआ जमीर से पहले मुजाह महजूफ चाहिए। तो लिहाजा उसको खोल कर बतला दिया कि आयकुसीदा हुआ नहीं कहा बल्कि कुसीदा निस्बत हो उस ताबिया की निस्बत मकसूद होती है। और फिर ताबे की निस्बत दो तरह हो सकती है। हो सकता है इसकी तरफ किसी चीज की निस्बत हो और हो सकता है इसकी निस्बत किसी चीज की तरफ हो। दोनों ताबे के साथ दोनों का ताल्लुक है तो लिहाजा ये दोनों सूरतें इसमें दाखिल हैं। कुसीदा निस्बत हु इला शैन यानी वो जो ताबे की निस्बत है किसी चीज की तरफ उसका इरादा किया जाए और निस्बत शैन इलैही या वो जो किसी चीज की निस्बत है ताबे की तरफ उस निस्बत का इरादा किया जाए बिन निस्बतिल वाकयाति फिल कलामी उस निस्बत के जरिए जो कलाम में वाकया है। भाई बात समझ में आ गई। फकौलुहु बिन निस्बति तो कहते हैं मातिन का कौल जो बिन निस्बत आया मतन में क्या आया ताबिउन मकसूदुन बिन निस्बति कहते हैं ये जो बिन निस्बत का लफ्ज है जार मजरूर है और जार मजरूर के लिए मुतअल्लक चाहिए
जी।
क्या चाहिए? मुतअल्लक चाहिए। तो अब ये किससे मुतअल्लक है तो कहते हैं फकौलुहु बिन निस्बति के मातिन का कौल बिन निस्बत जार मजरूर जो है मुतअल्लिकुम बिल कस्द अल मफहूमी मिन अल मकसूदी ये मुतअल्लिक है उस कस्द से अल मफहूमी मिन अल मकसूद जो मकसूद से समझ में आ रहा है। लफ्ज मकसूद कौन सा सीगा है? इसमें मफूल और इसमें मफूल के अंदर भी मस्तर वाला माना होता है जैसे फेल के अंदर भी मस्तर होता है। जराबा के अंदर कौन सा मस्तर है? जरबुन वाला। जराबा के अंदर जरबुन मस्तर है। बात समझ में आ गई। यजरिबू के अंदर भी जरबुन मस्तर है। जारिबुन के अंदर भी जरब मस्तर है। मजरूब के अंदर भी जरब मस्तर है। बात समझ में आ रही है। अजरबू के अंदर भी जरब मस्तर है। تو جیسے فعل جو ہے مصدر پر دلالت کرتا ہے، اسی طرح یہ صفت کے صیغے بھی مصدر پر دلالت کرتے ہیں. تو کہتے ہیں یہ بالنسبتی جو جار مجرور آیا یہ اس مصدر سے متعلق ہے جو مقصود سے سمجھ میں آ رہا ہے، یہ اس مصدر سے متعلق ہے جو مقصود اس میں مفعول سے سمجھ میں آ رہا ہے. بھئی مقصود اس میں مفعول ہے اور یہ مصدر پر دلالت کرتا ہے. جیسے قصدہ، قصدہ کون سا صیغہ ہے؟ ماضی کا، لیکن اس سے بھی قصد مصدر سمجھ میں آ رہا ہے. یقصدو فعل مضارع ہے لیکن اس سے بھی مصدر سمجھ میں آ رہا ہے. قاصدن ارادہ کرنے والا، اس سے بھی کیا ہے؟ مصدر قصد سمجھ میں آ رہا ہے. تو اسی طرح مقصودن اس میں مفعول ہے، اس سے بھی کیا سمجھ میں آ رہا ہے؟ قصد مصدر سمجھ میں آ رہا ہے. تو یہ جو بن نسبتی جار مجرور ہے، یہ جو مقصودن سے قصد مصدر سمجھ میں آ رہا ہے، یہ بن نسبتی اس مصدر سے متعلق ہے. میں نے بتایا تھا جار مجرور آٹھ چیزوں میں سے کسی ایک سے ضرور متعلق ہوں گے، یا فعل سے، یا مصدر سے، یا اس میں فاعل، یا اس میں مفعول، یا صفت مشبہ، یا اس میں تفضیل، یا مبالغے کے صیغے، یا اس میں فعل کے ساتھ. تو مصدر بھی ان میں سے ایک ہے. تو لہذا مقصود ان سے جو قصد مصدر سمجھ میں آیا، یہ بن نسبت اس سے متعلق ہے. بات سمجھ میں آ گئی؟ بھئی یاد رکھیے، میں نے بتلایا تھا کہ یہ مشکل مقام ہے. بھئی تو یہاں یہ جو کہا نا فقوله بالنسبت، ماتن کا قول جو بالنسبت آیا، متعلق بالقصد، یہ متعلق ہو رہا ہے اس قصد مصدر کے ساتھ، المفہوم من المقصودی، جو سمجھ میں آ رہا ہے مقصود سے، جو مقصود سے سمجھ میں آ رہا ہے یہ اس کے ساتھ متعلق ہے. تو یہاں پر شارحین نے مختلف تقریریں کی ہیں. بھائی بعض شارحین کہتے ہیں کہ یہ جو بن نسبت ہے یہ اس مقصود سے متعلق نہیں، بلکہ یہ وہ جیسے صاحب جامی فرما رہے ہیں، یہ مقصود سے متعلق نہیں ہے، بلکہ مقصود سے جو مصدر سمجھ میں آیا قصد، یہ اس کے ساتھ متعلق ہے. مقصود سے جو مصدر سمجھ میں آیا یہ اس کے ساتھ متعلق ہے. بھائی کیوں یہ مصدر کے ساتھ کیوں متعلق ہے؟ تو وہ کہتے ہیں دیکھو، ایک ہے مقصود، اور مقصود یہاں پر اس کے اندر ہوا ضمیر نائب الفاعل ہے، اور کس کی طرف راجع ہے؟ تابع کو. اگر مقصود کے ساتھ اس کو جوڑیں گے تو معنی یہ بن جائے گا العطف تابع مقصود بالنسبتی، عطف ایسا تابع ہے کہ وہ تابع مقصود ہوتا ہے نسبت کے ذریعے. حالانکہ یہ بات تو درست نہیں ہے، تابع تو مقصود نہیں ہوتا، تابع کی نسبت مقصود ہوتی ہے. لہذا بن نسبت کو مقصود سے نہ جوڑو، بن نسبت کو مقصود سے نہ جوڑو، بلکہ مقصود سے مصدر سمجھ میں آ رہا ہے یہاں پر، اور اس مصدر کے ساتھ اس کے جوڑو. اور مقصود کا اسناد تو ہوا ضمیر کی طرف ہے، مقصود کا اسناد، اور وہ ہوا ضمیر تو تابع کو راجع ہے، پھر تو تابع مقصود بن جائے گا، حالانکہ تابع مقصود نہیں، بلکہ یہاں ایک مصدر قصد سمجھ میں آ رہا ہے، اور اس قصد کا اسناد ہے نسبت تابع کی طرف. مقصود کیا ہوتی ہے؟ تابع ہوتا ہے یا نسبت تابع؟ نسبت تابع. تو یہاں قصد مصدر سمجھ میں آیا، اور اس قصد کی نسبت ہو رہی ہے نسبت التابع، کہ تابع کی نسبت مقصود ہوتی ہے. توجہ ہے؟ تو بعض شارحین یوں فرماتے ہیں کہ یہ جو نسبت آیا یہ اس مقصود جو عبارت میں مذکور ہے اس سے متعلق نہیں ہے، بلکہ یہ قصد مصدر سے متعلق ہے، جیسے صاحب جامی بھی خود آگے فرما رہے ہیں کہ بن نسبت متعلق بالقصد المفہومی من المقصود، کہ بن نسبت یہ متعلق ہے اس قصد مصدر کے ساتھ جو مقصود لفظ سے سمجھ میں آ رہا ہے. بات سمجھ میں آ گئے؟ مقصود سے کیوں نہیں جوڑیں گے؟ کیونکہ پھر تو کیا خرابی لازم آئے گی؟ تابع مقصود ہو جائے گا، کیونکہ مقصود کے اندر ہوا ضمیر تو تابع کو راجع ہے، اور لہذا کس سے جوڑیں گے؟ قصد مصدر سے، اور اس مصدر کا اسناد تابع کی طرف نہیں ہے بلکہ نسبت التابع کی طرف ہے، تابع کی نسبت مقصود ہوتی ہے. بات سمجھ میں آ گئی؟ لیکن زیادہ پسندیدہ قول جو ہے وہ محرم افندی والے کا ہے. یاد رکھو محرم افندی یہ جامی کی عربی شرح ہے. بھائی محرم افندی تو اس کے اندر وہ فرماتے ہیں کہ یہ بالنسبت اسی مقصود سے متعلق ہے، اس کے لیے الگ قصد نہیں، الگ قصد نکالنے کی ضرورت نہیں، یہ اسی مقصود سے متعلق ہے. کہتے ہیں بھئی آگے صاحب جامی فرما رہے ہیں کہ بن نسبت کس سے متعلق ہے؟ اس قصد مصدر سے جو کس سے سمجھ میں آ رہا ہے، مقصود سے سمجھ میں آ رہا ہے. تو صاحب جامی نے تو مقصود سے نہیں جوڑا، بلکہ مقصود سے جو قصد مصدر سمجھ میں آیا اس کے ساتھ جوڑا ہے. کہتے ہیں بھائی یہ کلام حقیقت پر مبنی ہے. کس پر؟ جب آپ فعل سے جار مجرور کو جوڑتے ہیں تو وہ حقیقت میں اس فعل کے مصدر کے ساتھ جڑتا ہے. جب آپ فعل سے جار مجرور کو جوڑتے ہیں تو وہ حقیقت میں کس سے جڑتا ہے؟ جیسے ضربت بالعصا، ضربت بال میں نے پٹائی کی لاٹھی سے، بالعصا یہ جار مجرور مل کر متعلق ہے ضربت فعل سے، لیکن کہتے ہیں حقیقت میں یہ ضربت فعل سے متعلق نہیں ہے، یہ حقیقت میں ضرب مصدر جو ضربت سے سمجھ میں آ رہا ہے یہ اس کے ساتھ متعلق ہوتا ہے. وہ ضرب بالعصا ہے. وہ کیا ہے؟ مصدر، دیکھو میں مصدر بول رہا ہوں، وہ ضرب بالعصا ہے. توجہ ہے؟ تو جو بھی جار مجرور فعل سے جڑتا ہے یا اس میں فاعل سے جڑتا ہے یا اس میں مفعول سے جڑتا ہے، وہ حقیقت میں اس کے مصدر سے جڑتا ہے. جیسے آپ کہتے ہیں دیکھو زیدن فی الداری، زیدن زیدن مبتدا اور فی الداری خبر، لیکن حقیقت میں فی الدار خبر نہیں ہے، یہاں ثابتن خبر ہے. کیا خبر ہے؟ ثابتن. تو آپ دونوں طرح کہہ سکتے ہیں زیدن فی الداری یہ فی الدار خبر ہے، اور آپ یوں بھی کہہ سکتے ہیں ثابتن خبر ہے. اور جب آپ کہتے ہیں ثابتن خبر ہے تو یہ کلام حقیقت پر مبنی ہے، حقیقت میں فی الدار خبر نہیں بلکہ ثابتن خبر ہے. نئی بات سمجھ میں آئی؟ توجہ ہے. دیکھو زیدن فی الدار آپ کہتے ہیں، زید مبتدا ہے اور فی الدار جار مجرور اس کی ظرف مستقر، یہ کیا ہے؟ خبر. تو یہ ظاہر کے اعتبار سے کہتے ہیں آپ کہہ رہے ہیں فی الدار خبر ہے، حقیقت میں فی الدار خبر نہیں، فی الدار متعلق ہے ثابتن سے اور وہ ثابتن خبر ہے حقیقت کے اندر. تو کبھی آپ یوں کہہ دیتے ہیں یہ فی الدار خبر ہے، یہ ظاہر کے اعتبار سے ہے، اور کبھی آپ کہہ دیتے ہیں ثابتن خبر ہے، یہ کس اعتبار سے؟ حقیقت کے اعتبار سے. تو آپ یوں کہہ لیں کہ بن نسبتی متعلق ہے مقصود ان سے، یہ بن نسبتی کیسے متعلق؟ یہ ظاہر کے اعتبار سے ہے. اور آپ کہیں بن نسبتی متعلق ہے قصد سے، یہ حقیقت کے اعتبار سے، کیونکہ جار مجرور جب اس میں مفعول سے جڑتا ہے تو وہ حقیقت میں اس کے مصدر کے ساتھ جڑتا ہے. تو یہ کلام کس پر مبنی ہے؟ یہ جو صاحب جامی نے فرمایا کہ بن نسبتی متعلقم بالقصدی، یہ حقیقت پر مبنی ہے. کس پر مبنی ہے؟ جیسے بات سمجھ میں آ گئی تو کہتے ہیں فقولہ بن نسبتی متعلق بالقصد المفہوم من المقصود، تو ماتن کا قول بن نسبت جو ہے یہ متعلق ہے اس قصد سے جو سمجھ میں آ رہا ہے مقصود سے. تو یہ کلام کس پر مبنی ہے؟ حقیقت پر مبنی. ظاہر کے اعتبار سے آپ کہیں گے یہ بن نسبت متعلق ہے مقصود ان سے، اور حقیقت کے اعتبار سے یہ اس میں مفعول نہیں بلکہ اس میں مفعول سے جو مصدر سمجھ میں آتا ہے یہ اس کے ساتھ متعلق ہوتا ہے. تو لہذا بعض علماء نے جو کہا کہ یہ بن نسبت مقصود ان سے نہیں متعلق بلکہ یہاں ایک اور قصد مصدر ہے اس سے متعلق ہے، نہیں یہ اسی مقصود ان سے متعلق ہے. لیکن پھر صاحب جامی نے کیوں قصد کہا؟ وجہ یہ ہے کہ صاحب جامی بتلانا چاہتے ہیں کہ مقصود ان کا نائب الفاعل کیا ہے؟ ہوا ہے، اور اس سے تو بظاہر لگ رہا کہ تابع مقصود ہوتا ہے، حالانکہ تابع نہیں مقصود بلکہ تابع کی نسبت مقصود ہے. لہذا اسی لیے آگے انہوں نے مقصود کے بعد اے قصیدہ نسبتہ، اس مسند الیہ سے پہلے یعنی نائی فائل سے پہلے نسبت کا لفظ مضاف محذوف نکال لیا، تو اس لیے انہوں نے قصد کو ذکر کیا. بھائی ورنہ بات ایک ہی ہے، چاہے قصد کہا جائے چاہے مقصود کہا جائے. بات سمجھ میں آ گئی؟ جی اب اس سارے کو دوبارہ دیکھ لیجئے. کہتے ہیں العطف یعنی المعطوف بالحرف، عطف یعنی کہ وہ جو معطوف بالحرف ہے. بتلا دیا کہ عطف سے عطف بیان مراد نہیں ہے، عطف جب مطلق آئے تو اس سے معطوف بحرف مراد ہوتا ہے. اور نیز یہ بھی پتا چل گیا کہ عطف مصدر جو ہے اس میں مفعول کے معنی میں ہے، عطف بمعنی معطوف کے ہے. تو کہتے ہیں العطف یعنی المعطوف بالحرف، عطف یعنی وہ جو معطوف بالحرف ہے. تا تابع مقصود, وہ ایسا تابع ہے جو مقصود ہوتا ہے. اے قصد نسبتہ الی شیئن, یعنی وہ جو اس تابع کی نسبت ہو رہی ہے کسی چیز کی طرف وہ مقصود ہوتی ہے. او نسبت شیئن الیہ, یا کسی چیز کی جو نسبت ہو اس تابع کی طرف وہ مقصود ہوتی ہے. بن نسبت الواقعات فی الکلامی, اس نسبت کے ذریعے جو کلام میں واقع ہے. فقوله بالنسبه متعلق بالقصد, تو ماتین کا قول بالنسبت جو جار مجرور آیا یہ متعلق ہے بالقصد, اس قصد مصدر کے ساتھ. المفہوم من المقصود, جو مقصود سے, جو لفظ مقصود سے سمجھ میں آ رہا ہے. مع متبوعه, ساتھ کس کے؟ اپنے متبوع کے, یعنی تابع کی نسبت بھی مقصود ہوتی ہے اور متبوع کی نسبت بھی مقصود ہوتی ہے. ای کما یکون ہوا مقصودا بتلک نسبتی, یعنی جیسے کہ وہ تابع مقصود ہوتا ہے اس نسبت کے ذریعے. یکون متبوعہ ایضا مقصودا بہا, تو اس کا متبوع بھی مقصود ہوتا ہے اس نسبت کے ذریعے. نحو جاءنی زید و عمرو, جاءنی زید و عمرو, تو کہتے ہیں فعمر تابع, اس جملے میں عمر کیا ہے؟ تابع. لأنه معطوف على زيد, اس لیے کیونکہ معطوف ہے لفظ زید پر. على زيد قصد نسبة المجيء إليه, اس کی طرف بھی مجیئت کی نسبت کا ارادہ کیا گیا ہے. بنسبة المجيء الواقعة في الكلام, اس مجیئت کی نسبت کے ذریعے جو کلام میں واقع ہے. کلام کے اندر جو مجیئت کی نسبت واقع ہو رہی ہے اس کے ذریعے یہ تابع کی نسبت کا بھی ارادہ کیا گیا ہے. وَكَمَا أَنَّ نِسْبَةَ الْمَجِئِ إِلَيْهِ مَقْصُودَةٌ, اور جیسے کہ تابع کی طرف مجیئت کی جو نسبت ہے وہ مقصود ہے. كَذَلِكَ نِسْبَتُهُ إِلَى زَيْدٍ الَّذِي هُوَ مَتْبُوعُهُ أَيْضًا مَقْصُودَةٌ, اسی طرح مجیئت کی جو نسبت ہے زید کی طرف. الذي هو متبوعه, جو اس تابع کا متبوع ہے. ايضا مقصوده, یہ نسبت بھی مقصود ہے. ادھر دیکھیے, جاءني زيد و عمرو, زید متبوع ہے اور عمرو اس کا تابع ہے, معطوف ہے, اور کلام میں کون سی نسبت ہو ذکر ہے؟ مجیئت. تو اس مجیئت کی نسبت کے ذریعے وہ عمر جو تابع ہے اس کی نسبت بھی مقصود اور متبوع اس کی نسبت بھی مقصود ہے. مع متبوع ہی کہا تھا یعنی تعریف کے اندر, متبوع کی نسبت بھی مقصود, تابع کی نسبت بھی مقصود اور متبوع کی نسبت بھی مقصود, یہ معنی ہے. پھر دیکھیے, کہتے ہیں وَكَمَا أَنَّ نِسْبَةَ الْمَجِئِ إِلَيْهِ مَقْصُودَةٌ, اور جیسے کہ تابع کی طرف جو مجیئت کی نسبت ہے وہ مقصود ہے. كَذَلِكَ نِسْبَتُهُ إِلَى زَيْدٍ, اسی طرح اس مجیئت کی جو نسبت ہو رہی ہے زید کی طرف. الَّذِي هُوَ مَتْبُوعُهُ, جو اس تابع کا متبوع ہے, تو زید کی طرف جو نسبت ہو رہی ہے. أَيْضًا مَقْصُودَةٌ, یہ بھی مقصود ہے. فقوله مقصود بالنسبتی, تو ماتن کا قول جو اوپر آیا تھا مقصود بالنسبتی, احتراز عن غیر البدل من التوابع, اس کے ذریعے احتراز ہے بدل کے علاوہ توابع سے. احتراز عن غیر البدل من التوابع, توابع میں سے بدل کے علاوہ ان سے احتراز ہو گیا. ادھر دیکھیے, میں نے بتایا تھا کل توابع پانچ, عطف کی تو بات چل رہی ہے, باقی چار توابع رہ گئے, اور باقی چار توابع میں سے جب کہا تابع مقصود بالنسبتی, ایسا تابع جو مقصود ہوتا ہے نسبت کے ذریعے, تو صفت بھی نکل گئی وہ مقصود نہیں, تاکید بھی نکل گئی وہ مقصود نہیں, اسی طرح عطف بیان بھی نکل گیا وہ مقصود نہیں, تو لہذا مقصود یہ معنی ہے. فقوله مقصود بالنسبتی, تو ماتین کا قول مقصود بالنسبت جو ہے, احتراز عن غیر البدل من التوابع, یہ احتراز ہے بدل کے علاوہ توابع سے. لأنها غیر مقصودتن, اس لیے کیونکہ یہ جو باقی توابع ہیں بدل کے علاوہ, غیر مقصودتن, یہ مقصود نہیں, تو یہ نکل گئے. بل المقصود مطبوعاتها, بلکہ مقصود ان کے مطبوعات ہوتے ہیں, صفت نہیں مقصود بلکہ صفت کا مطبوع یعنی موصوف مقصود ہے, تاکید نہیں مقصود بلکہ اس کا مطبوع یعنی مؤکد مقصود ہے, عطف بیان نہیں مقصود بلکہ اس کا مطبوع یعنی معطوف علیہ مقصود ہے. اب صرف بدل رہ گیا, کیا رہ گیا؟ بدل ایسا تابع ہے جو مقصود ہوتا ہے, بدل ایسا تابع ہے جو مقصود ہوتا ہے. تو جب آگے کہا نا مع متبوعہ, کیا کہا؟ ساتھ اپنے متبوع کے، متبوع بھی مقصود ہوتا ہے بھائی، بدل میں تو متبوع مقصود نہیں ہوتا، بدل میں تو متبوع یعنی مبدل منہ مقصود نہیں، تو مع متبوع ہی کی قید کے ذریعے بدل بھی نکل جائے گا۔ تو کہتے ہیں لأنها غیر مقصودۃ، کیونکہ یہ جو باقی توابع ہیں بدل کے علاوہ یہ مقصود نہیں ہیں، بل المقصود متبوعاتها، بلکہ مقصود جو ہیں وہ ان کے متبوعات ہوتے ہیں۔ وقوله مع متبوعه، اور ماتن کا قول جو مع متبوعه آیا، احتراز عن البدل، یہ احتراز ہے بدل سے، لأنه المقصود دون متبوعه، اس لیے کیونکہ بدل مقصود ہوتا ہے نہ کہ اس کا متبوع، اس کا متبوع مقصود نہیں۔ اور باطن نے تو کیا کہا، مع متبوعہ، متبوع بھی کیا ہوتا ہے مقصود ہوتا ہے، تو بدل نکل گیا۔ بات سمجھ میں آ گئی؟ قیل یخرج بقولہ مع متبوعہ المعطوف بلا وبل ولکن وام واما واو لان المقصود بالنسبت معها احد الامرین من التابع والمتبوع لا کلاهما۔ جی، یہاں سے ایک اعتراض اور پھر اس کا جواب ذکر کریں گے۔ اعتراض یہ، آپ نے ہمیں کیا کہا کہ معطوف و حرف وہ ہے جہاں تابع بھی مقصود ہوتا ہے اور متبوع بھی مقصود ہوتا ہے، تو اس صورت میں وہ تابع جو معطوف ہوں لا کے ذریعے، بل کے ذریعے، لیکن کے ذریعے، ام کے ذریعے، اما کے ذریعے یا او کے ذریعے، یہ سارے نکل گئے، کیونکہ ان میں سے ایک مقصود ہوتا ہے، دونوں مقصود نہیں ہوتے۔ مثلا دیکھو، جانی زیدن لا عمرن، جانی زیدن لا عمرن، یہ لا کیا ہے؟ حرف عطف ہے اور نفی کا فائدہ دے رہا ہے، جیسے فا بھی حرف عطف ہے اور وہ ترتیب کا فائدہ دیتی ہے، توجہ ہے؟ تو یہ لا بھی کیا ہے؟ حرف عطف۔ اس لا عمرن، یہ لا کے ذریعے سے عمر کا عطف ہو رہا ہے کس پر؟ زید پر، توجہ ہے؟ تو جاءنی زید لا عمرن، ترجمہ کیا ہے؟ میرے پاس زید آیا، لا عمرن عمر نہیں، تو کلام میں کون سی نسبت ہے؟ مجیئت والی، اور یہ مجیئت دونوں کی یہاں مقصود ہے یا صرف زید کی؟ زید کی۔ تو دیکھا، دونوں میں سے ایک مقصود ہے، تابع مقصود نہیں، تو یہ تو آپ کی تعریف سے خارج ہو گیا، آپ نے تو کہا دونوں مقصود ہوں گے۔ اسی طرح بل ہے، بل آپ نے کسی سے کہا جاءنی زید، پھر اچانک خیال ہوا، او ہو، میں نے تو کس کے بارے میں بتانا تھا؟ عمر کے بارے میں، تو آپ فوراً کہتے ہیں بل عمرن، جانی زیدن بل عمرن، میرے پاس زید آیا بلکہ عمر۔ علماء نحو فرماتے ہیں اس کلام کا معنی یہ ہے کہ عمر آیا ہے اور باقی جو پہلے ذکر تھا زید، کہتے ہیں وہ مسکوت عنہ ہے، یعنی اس کے بارے میں سکوت ہے۔ مثلا میں نے کہا جانی زیدن بل عمرن، میرے پاس زید آیا بلکہ عمر، تو مجیئت میں نے پہلے زید کی طرف نسبت کی تھی، پھر بل کے ذریعے پھیر کر کس کی طرف نسبت کر دی؟ عمر کی طرف۔ نہیں، توجہ، جاءنی زید بل عمر، میرے پاس زید آیا بلکہ عمر، پہلے میں نے مجیئت کی نسبت کس کی طرف کی؟ زید، پھر میں نے بل کے ذریعے پھیر کر کس کی طرف کر دی؟ عمر، معلوم وہ عمر آیا ہے، اور زید، اس کا یہ معنی نہیں کہ زید نہیں آیا، بلکہ زید کے بارے میں خاموشی ہے، ہو سکتا ہے آیا ہو سکتا ہے نہ آیا ہو، اس میں دونوں احتمال ہیں، اس کی نفی نہیں ہے، بس آپ نے مجیئت کی نسبت زید سے پھیر کر عمر کی طرف کر دی، کس کے ذریعے؟ بل کے ذریعے۔ تو جاءنی زید بل عمر، آیا میرے پاس زید بلکہ عمر، تو جو بل سے ماقبل ہوگا وہ مسکوت عنہ ہے، پھر دہرائیے زبان سے، وہ کیا ہے؟ مسکوت عنہ، سکوت کا معنی ہے خاموشی، یعنی اس کے بارے میں سکوت ہے، خاموشی ہے۔ اب بتائیے، جاءنی زید بل عمر، مجیت کی نسبت دونوں کی طرف ہے یا صرف عمر کی طرف ہے؟ صرف عمر کی طرف ہے، تو یہ بھی تعریف سے نکل گیا، آپ نے تو کہا تھا تابع اور متبوع دونوں مقصود ہوں گے، اعتراض سمجھ میں آ رہا ہے۔ تیسرا لیکن، یاد رکھو لیکن دو کلاموں کے بیچ میں آتا ہے، ایک جانب نفی ہو تو دوسری جانب اثبات ہو، اگر پہلے نفی ہے تو بعد میں اثبات ہونا چاہیے، اور اگر پہلے اثبات ہے تو بعد میں نفی ہونی چاہیے۔ جاءنی زید لیکن عمر لم یجی، جاءنی زید، زید میرے پاس آیا لیکن عمر لم یجی، لیکن عمر نہیں آیا، تو یہ لیکن حرف عطف ہے، لیکن اس کے ماقبل اور ماباد کلام ایک دوسرے کے مخالف ہوں گے نفی اور اثبات کے اندر۔ اب بتائیے، جاءنی زید، میرے پاس زید آیا لیکن عمر لم یجی، لیکن عمر نہیں آیا، اب مجھے بتائیے مجیئت کی نسبت دونوں کی طرف ہے یا صرف زید کی طرف ہے؟ صرف زید کی طرف، تو یہ بھی آپ کی تعریف سے نکل گیا، آپ نے تو کیا کہا تھا دونوں مقصود بن نسبت ہوں گے. نیز اسی طرح ام ہے، اما ہے اور او، جانی زیدن او عمرن، جانی زیدن او عمرن، میرے پاس زید آیا یا عمر آیا، تو کیا پتا چلا دونوں آئے ہیں، دونوں میں سے ایک آیا ہے، دونوں میں سے ایک آیا ہے، اگرچہ آپ نے تعیین نہیں کی کو کون سا آیا ہے، لیکن دونوں میں سے ایک، تو یہ بھی آپ کی تعریف سے خارج، کیونکہ یہاں دونوں مقصود بن نسبت نہیں ہے، مجیت دونوں کی نہیں ہے بلکہ ایک کی ہے. اسی طرح اما ہے، جانی اما زیدن و اما عمرن، جانی اما زیدن و اما، یہاں میرے پاس زید آیا یا عمر آیا، یہاں بھی اسی طرح دونوں میں سے ایک ہے، تو یہ بھی اما بھی تعریف سے نکل گیا. اسی طرح عام ہے، افی الدار زیدن ام عمرن، کیا اس گھر میں زید ہے یا عمر ہے، تو دونوں میں سے ایک کے بارے میں سوال ہے، کیا گھر میں زید ہے یا عمر، یہاں بھی ایک ہے دونوں میں سے گھر کے اندر، اس کی تعیین کا آپ سوال کر رہے ہیں، تو مقصود دونوں نہیں ہیں بلکہ دونوں میں سے ایک مقصود ہے، اس کے بارے میں سوال ہو رہا ہے کہ کون سوالا ہے ان دونوں میں سے گھر کے اندر، تو یہ سارے نکل گئے. ان کے ذریعے جب عطف ہوگا، آپ تو تعریف کس کی کر رہے ہیں، وہ جو معطوف بحرف ہو، اور یہ بھی سارے حروف عطف ہیں، تو ان کے ذریعے جو معطوف ہوگا وہ تو سارے نکل گئے، ان میں ایک مقصود ہوتا ہے، دونوں مقصود نہیں ہوتے. بات سمجھ میں آ گئی؟ تو یہ اعتراض ہے، آگے جواب دیں گے، پہلے اعتراض دیکھ لیجئے. کہتے ہیں قیلہ، کہا گیا ہے یخرج بقولہ مع متبوعہ، کہتے ہیں ماتن کا قول جو مع متبوعہ آیا تھا، ماتن کا قول اوپر تعریف میں کیا آیا تھا، مع متبوعہ، اس کے ذریعے نکل گیا المعطوف بلا، وہ جو معطوف ہو لا کے ذریعے، و بل اور بل کے ذریعے، و لاکن اور لاکن کے ذریعے، و ام اور ام کے ذریعے، و اما اور اما کے ذریعے، و او اور او کے ذریعے. لأن المقصود بالنسبت معها احد الامرین، اس لیے کیونکہ وہ جو مقصود ہوتا ہے نسبت کے ذریعے، معها ان حروف کے ساتھ، احد الامرین، وہ دو چیزوں میں سے ایک ہوتا ہے، من التابع والمتبوع، یعنی کہ تابع اور متبوع، ان میں سے ایک مقصود ہوتا ہے، لا کلاہما، دونوں مقصود نہیں ہوتے بھائی. وہ اجیب، اور اس کا جواب دیا گیا ہے، بعض علماء پھر اس کا جواب دیتے ہیں، کہتے ہیں ادھر دیکھیے، کہتے ہیں متن کی تعریف میں آیا کہ تابع بھی مقصود ہونا چاہیے اور متبوع بھی. تابع کے مقصود ہونے کا مطلب یہ ہے کہ وہ متبوع کی فرا نہ ہو. تابع کے مقصود ہونے کا کیا معنی؟ جیسے دیکھو صفت، صفت موصوف کی فرا ہے، اس کو صرف موصوف کی وضاحت یا تخصیص کے لیے لایا جاتا ہے، تو اصل مقصود کون ہے؟ موصوف، اور صفت وہ اسی موصوف کی فرع ہے، یعنی وہ کوئی مستقل مقصود نہیں، وہ مستقل نہیں بلکہ فرع ہے، مستقل نہیں بلکہ فرع ہے. اسی طرح جانی القوم کلہم، القوم مؤکد اور کلہم تاکید، یہ کلہم کوئی مستقل جو ہے یہ مقصود نہیں ہے بلکہ یہ بھی مؤکد کی فرع ہے، اسی میں شمول کا معنی پیدا کر رہا ہے، جیسے صفت جو ہے اسی موصوف میں تخصیص یا توضیح پیدا کرتی ہے، تو توجہ ہے. تو لہذا یہاں پر بھی جو تابع ہے وہ متبوع کی فرع ہے، مستقل نہیں، کوئی الگ چیز نہیں، توجہ ہے. اسی طرح اتھے بیان ہے جانی ابو حفص عمر، یہ عمر کوئی مستقل نہیں ہے، یہ اسی ابو حفص کی وضاحت کر رہا ہے. تو یہ جو تین توابع ہیں ان کے اندر تابع فرع ہے، کس کی؟ متبوع کی، یعنی مستقل چیز نہیں ہے، اسی کی وضاحت وغیرہ کر رہا ہے، اسی کی وضاحت کر رہا ہے. تو انہوں نے عطف کی تعریف کی کہ جس میں تابع بھی کیا ہو، مقصود ہونے کا معنی یہ ہے کہ وہ مستقل ہونا چاہیے، وہ فرع نہیں ہونا چاہیے، وہ متبوع کی فرع نہیں. اور نیز متبوع بھی مقصود ہوتا ہے عطف کے ذریعے، متبوع کے مقصود ہونے کا مطلب یہ ہے کہ متبوع کو تمہید کے طور پر ذکر نہ کیا جائے جیسے بدل میں ہوتا ہے، مبدل منہو کو تمہید کے طور پر ذکر کرتے ہیں، وہ کوئی مستقل مراد نہیں ہوتا. مراد کیا ہوتا ہے، مقصود کیا ہوتا ہے؟ بدل. توجہ ہے. مبدل منہو کو کس لیے ذکر کرتے ہیں؟ صرف تمہید کے طور پر، وہ مستقل مقصود نہیں. تو عطف کے اندر تابع بھی مقصود ہوتا ہے اور متبوع بھی. متبوع کے مقصود ہونے کا کیا معنی؟ کہ وہ تمہید کے طور پر نہیں ہونا چاہیے، مستقل ہونا چاہیے. کیا ہونا چاہیے؟ متبوع کو تمہید کے طور پر نہیں ہونا چاہیے بلکہ کیا ہونا چاہیے؟ مستقل ہونا چاہیے. اور اسی طرح تابع کے مقصود ہونے کا کیا معنی ہے؟ کہ وہ متبوع کی فرع نہیں ہونا چاہیے بلکہ مستقل ہونا چاہیے. نہیں توجہ، مشکل بات ہے جی. دیکھیے ذرا پہلے پھر دیکھ لیں صاحب جامی کے الفاظ، ذرا اور اچھے الفاظ میں ذکر کریں گے. اگر بات سمجھ میں نہ آئی میں پھر وضاحت کرتا ہوں. وہ اجیبا، اور ایک جواب دیا گیا ہے اس اعتراض کا، بی ان المراد بکون المتبوع مقصودا بالنسبتی، کہ متبوع کے مقصود بالنسبت ہونے سے مراد یہ ہے ان لا یذکر للطوطئۃ ذکر التابعی. طوطئہ کہتے ہیں تمہید کو بھائی. طوطئہ کسے کہتے ہیں؟ تمہید کو. وطا یؤطئ طوطئۃً تفعیلۃ مصدر ہے بھائی. اللہ یذکر للطوطئۃ ذکر التابعی، کہ متبوع جو ہے اس کو تابع کے ذکر کے لیے بطور تمہید ذکر نہ کیا جائے. اللہ یذکر، کہ متبوع کو ذکر نہ کیا جائے، للطوطئۃ ذکر التابعی، بطور تمہید کے تابع کے ذکر کے لیے. مبدل منہ کو کس لیے ذکر کرتے ہیں؟ بطور تمہید کے. کس کے لیے؟ بدل کے لیے. اصل مقصود بدل ہوتا ہے، تو کہتے ہیں متبوع کے مقصود ہونے کا یہ مطلب ہے، اس کو بطور تمہید کے ذکر نہ کیا جائے. توجہ ہے؟ یعنی وہ مستقل ہو بھائی. کیا ہو؟ مستقل ہو وہ تابع کے لیے، بطور تمہید کے نہ ہو. اور نیز وبکون التابع مقصودا بالنسبتی، اور تابع کے مقصود بالنسبت ہونے سے مراد یہ ہے ان لا یکون کالفرع علی المتبوعی، کہ وہ تابع متبوع پر فرع کی طرح نہ ہو. جیسے متبوع کی کیا ہوتی ہے؟ فرع، اسی کی وضاحت کرتی ہے، کوئی مستقل الگ چیز ذکر نہیں ہوتی. تو کہتے ہیں تابع کے مقصود بالنسبت ہونے سے مراد یہ ہے ان لا یکون کالفرع علی المتبوعی، کہ وہ متبوع پر فرع کی طرح نہ ہو. من غیر استقلال به، ای من غیر استقلال بالتابع، یعنی وہ مستقل نہ ہو، وہ تابع مستقل نہ ہو، ایسا نہیں ہونا چاہیے. بات سمجھ میں آ گئی. ولا شک، اور اس بات میں کوئی شک نہیں، کہ ان المعطوف والمعطوف علیہ بتلک الحروف الستتی، کہ وہ جو معطوف اور معطوف علیہ ہیں بتلک الحروف الستتی، ان چھ حروف کے ذریعے، مقصودان بالنسبتی معن، یہ دونوں مقصودان بالنسبتی، یہ معطوف اور معطوف علیہ دونوں مقصود بالنسبت ہوتے ہیں، معن اکٹھے ہی، بہاد المعنی، اس معنی کے ساتھ، اس معنی کے ساتھ. بھئی دیکھیے نا، یہ جو چھ حروف ہیں، ان چھ حروف کے ذریعے احد الامرین مقصود ہوتا ہے، یا بعض میں تابع بعض میں متبوع. تو آپ کی تعریف جامع نہیں، کیونکہ چھ حروف عاطفہ کے ذریعے جب عطف کیا جائے تو وہ معطوف تعریف سے نکل گیا. آپ تعریف کس کی کر رہے ہیں؟ معطوف بالحرف کی. تو لا، بل، لیکن، ام، اما، او، ان کے ذریعے جو عطف و معطوف ہوگا وہ تو آپ کی تعریف سے نکل گیا. وہاں تو دونوں مقصود نہیں ہیں، بعض جگہ تابع مقصود ہے، بعض جگہ متبوع مقصود ہے. تو بتلا رہے ہیں کہ تابع کے مقصود بالنسبت ہونے کا مطلب یہ ہے کہ وہ فرع نہ ہو، وہ متبوع کے لیے فرع نہ ہو. اور یہ جو حروف عطف ہیں ان کے بعد جو تابع ذکر ہوتا ہے وہ بھی فرع نہیں ہوتا، وہ مستقل ذکر ہوتا ہے. ان چھ کے بعد جو تابع ہوتا ہے، جو معطوف ہوتا ہے، وہ فرع نہیں ہوتا، ما قبل کے لیے صفت تاکید وغیرہ نہیں ہوتا، وہ مستقل ہوتا ہے. مثلا جانی زید لا عمر، میرے پاس زید آیا، عمر نہیں، میرے پاس عمر نہیں، متبوع کون؟ زید. اور تابع کون؟ عمر. تو مجھے بتائیے کیا عمر یہ زید کی فرع ہے یا عمر مستقل ایک الگ ذات ہے؟ مستقل ایک الگ ذات ہے. یا دوسری مثال لے لو، جاءنی زید بل عمر، یہاں بھی زید اور بل ماد میں عمر ہے، اور یہ عمر زید کے لیے کوئی فرع نہیں ہے بلکہ یہ ایک مستقل ہے، جبکہ صفت وہ تو فرع تھی موصوف کی، تاکید وہ تو فرع تھی مؤکد کی، اور اسی طرح عطف بیان وہ تو فرع تھی معطوف علیہ کی. تو تابع کو فرع نہیں ہونا چاہیے، اور ان کے ذریعے جو معطوف آتا ہے ان میں سے کوئی بھی فرع نہیں. اور نیز متبوع مقصود بھی نسبت ہو، اس کا کیا مطلب تھا؟ مت وہ ابھی مقصود بھی نسبت ہے. کیا معنی مقصود بھی نسبت ہونے کا؟ کہ وہ بطور تمہید کے نہ ذکر کیا جائے, جیسے مبدل منہ کو بطور تمہید کے ذکر کرتے ہیں, کس کے لیے؟ بدل کے لیے. جبکہ یہاں پر جانی زید لا عمرون, کیا زید کو بطور تمہید کے ذکر کیا گیا ہے عمر کے لیے؟ نہیں, زید مستقل مقصود ہے. توجہ ہے؟ یا میں کہتا ہوں جانی زید بل عمرون, یہاں بھی زید مستقل مقصود ہے. تو ان حروف کے ذریعے جو تابع اور متبوع آئیں گے, ان میں جو متبوع ہے وہ مستقل مقصود ہوتا ہے اور جو تابع ہوتا ہے وہ مستقل مقصود ہوتا ہے. متبوع ایسا نہیں کہ اس کو بطور تمہید کے ذکر کیا گیا ہو ان حروف میں, اور تابع ایسا نہیں جو متبوع کی فرع ہو, بلکہ وہ مستقل ہوتا ہے. تو دونوں کیا ہوتے ہیں؟ مستقل. تو مقصود بھی نسبت ہونے کا یہ معنی نہیں ہے کہ دونوں ایک ہی وقت میں مقصود ہوں. دونوں, کیونکہ ان چھ میں تو دونوں ایک وقت میں مقصود نہیں ہے, دونوں میں سے ایک مقصود ہے. کہتے ہیں بھائی کہ مطلب یہ ہے کہ جو متبوع ذکر ہو وہ بطور تمہید کے نہیں ہونا چاہیے, مستقل ہونا چاہیے, اور جو تابع ذکر ہو وہ بطور فرع کے نہیں ہونا چاہیے, وہ بھی مستقل ہونا چاہیے. یہ مطلب ہے, یہ نہیں کہ دونوں اکٹھے مقصود ہونے چاہیے. یہ مطلب نہیں کہ دونوں اکٹھے مقصود ہونے چاہیے. بس جو تابع ذکر ہے وہ فرع نہیں ہونی چاہیے, مستقل ہونا چاہیے. جو متبوع ذکر ہے وہ تمہید نہیں ہونی چاہیے, وہ مستقل ہونا چاہیے. اور ان میں مستقل ہیں سب میں, اگرچہ دونوں میں سے ایک مراد ہوتا ہے. تو مطلب یہ نہیں ہے کہ دونوں اکٹھے مراد ہونے چاہیے. بات سمجھ بھی آئی کہ نہیں؟ کیا مطلب کہ تابع کے ساتھ متبوع میں مقصود ہوتا ہے؟ یہ مطلب نہیں ہے کہ دونوں اکٹھے مقصود ہونے ضروری ہیں, ورنہ تو یہ چھ حروف کے ذریعے جو معطوف ہوگا وہ تو نکل جائے گا. بلکہ مطلب کیا ہے؟ کہ متبوع مستقل ذکر ہو, تمہید کے طور پر ذکر نہ ہو, اور تابع فرع کے طور پر ذکر نہ ہو, بلکہ مستقل ذکر ہو, مستقل مقصود ہو. اور ان میں تو ایسا ہی ہے, اگرچہ مراد دونوں میں سے ایک ہوتا ہے لیکن ہوتے دونوں مستقل ہیں. نہ تابع متبوع کی فرع ہے اور نہ متبوع بطور تمہید کے ہے. بات سمجھ میں آ گئی, حل ہو گیا. پھر ترجمہ دیکھ لیجئے. وَأُجِيبَ, اور جواب دیا گیا ہے, بِأَنَّ الْمُرَادَ بِكَوْنِ الْمَتْبُوعِ مَقْصُودًا بِالنِّسْبَتِ, کہ متبوع کے مقصود بالنسبت ہونے سے مراد یہ ہے, اللہ يُذْكَرَ لِتَوْطِئَةِ ذِكْرِ التَّابِعِ, کہ اس کو تابع کے ذکر کے لیے بطور تمہید کے ذکر نہ کیا جائے. کہ اللہ يُذْكَرَ, کہ متبوع کو ذکر نہ کیا جائے, لِتَوْطِئَةِ ذِكْرِ التَّابِعِ, کہ وہ تمہید ہو تابع کے ذکر کے لیے. وَبِكَوْنِ التَّابِعِ مَقْصُودًا بِالنِّسْبَتِ, اور تابع کے مقصود بالنسبت ہونے سے مراد یہ ہے کہ ان لا یکون کالفرع علی المتبوع, کہ تابع جو ہے وہ فرع نہ ہو متبوع پر, یعنی متبوع کے لیے وہ فرع نہ ہو. من غیر استقلال بھی, بغیر استقلال کے, بھی کی زمین تابع کو راجع, من غیر استقلال بالتابع, یعنی تابع اس مستقل نہ ہو فرع ہو, ایسا نہیں ہونا چاہیے. ولا شک کان المعطوف والمعطوف علیہ بتلک الحروف الستتی, اور اس بات میں کوئی شک نہیں کہ وہ جو معطوف اور معطوفن علیہ ہیں ان چھ حروف کے ذریعے مقصودانی, وہ دونوں مقصود ہوتے ہیں, بن نسبتی اس نسبت کے ذریعے, مان اکٹھے ہی, بہاد المعنی اسی معنی کے ساتھ, یعنی اسی معنی کے ساتھ, یعنی دونوں مستقلن ذکر ہوتے ہیں. متبوع کے مقصود بن نسبت ہونے کا کیا معنی؟ کہ وہ مستقلن ذکر ہو, اور تابع کے مقصود بھی نسبت ہونے کا کیا معنی؟ کہ مستقلن ذکر ہو, اور یہ دہاں معطوف اور معطوف علیہ اسی معنی کے ساتھ ذکر ہوتے ہیں, یعنی دونوں مستقل ہوتے ہیں. ان میں سے تابع وہ متبوع کی فرع نہیں ہوتا, اور متبوع وہ تابع کے لیے تمہید نہیں ہوتا. بات سمجھ میں آ گئی, حل ہو گیا. چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.